بسم اللہ الرحمن الرحیم. السلام علیکم سامعین. پیش خدمت ہے ابن صفی کی جاسوسی دنیا، نوبل نمبر 58، تیسرا شعلہ، تحریر ابن صفی اور پیشکش کتبہ آڈیو لائبریری. یہ ناول چار سلسلوں پر مشتمل ہے. نمبر 1 پہلا شعلہ، نمبر 2 دوسرا شعلہ، نمبر 3 تیسرا شعلہ، اور نمبر 4 جہنم کا شعلہ. دیگر معلومات یا مزید کتابوں کے لیے اس نمبر پر رابطہ کریں 03212138225 یا وزٹ کریں ہماری ویب سائٹ www.qurtaba.org. تو آئیے اب سنتے ہیں ناول تیسرا شعلہ، پارٹ 1.
جلد نمبر 18، ابن صفی کا ناول جاسوسی دنیا، نمبر 58، تیسرا شعلہ، تیسرا حصہ. مل گئے. ٹارچ کی روشنی ادھر ادھر اندھیرے میں رنگتی رہی، پھر فریدی ایک ہی چھلانگ میں نالے کے درمیان ابری ہوئی چٹان پر پہنچ گیا اور واپسی کا سفر جاری رہا. اس چڑھائی تک پہنچنے کے بعد جو بیرونی درار تک جاتی تھی وہ رک گیا، لیکن یہ کہنا دشوار تھا کہ وہ اس طرح اپنی تھکن مٹا رہا ہے یا رکنے کا مقصد کچھ اور تھا. اس نے اپنی پشت پر لگا ہوا تھیلا اتار کر نیچے رکھ دیا، پھر اس میں سے اپنے کپڑے نکالے. اس کے جسم پر ابھی تک راگالیوں ہی کا لباس تھا، اس نے اسے اتار کر اپنے کپڑے پہن لیے، لیکن میک اپ بدستور قائم رکھا. اب وہ ٹارچ روشن کیے بغیر مسطحہ چٹان پر چل رہا تھا، کیونکہ اس سے پہلے بھی دوبارہ اس چٹان پر چل چکا تھا، اس لیے کم از کم اس کے لیے اندازے کی غلطی کا امکان نہیں تھا. پھر وہ اس پتلی سی دراڑ میں داخل ہوا جو حقیقتاً اس حیرت انگیز سفر کا باعث بنی تھی. یہی اس نے حمید کو کھویا تھا. یہاں پہنچتے ہی ایک بار پھر حمید بڑی شدت سے یاد آیا، لیکن یہ حقیقت تھی کہ اسے دوبارہ زندہ دیکھنے کی توقع نہیں تھی. ان لوگوں نے اسے زندہ نہ چھوڑا ہوگا. دراڑ سے نکلتے ہی صبح کی خوشگوار ہوا کے لطیف جھونکوں نے اس کا استقبال کیا. حالانکہ سردی شدید تھی، لیکن پھر بھی وہ اسے موسم بہار ہی کی ہوا کے جھونکے محسوس ہو رہے تھے. مشرقی افق میں سرخی پھیل گئی تھی اور دور تک بکھری ہوئی چٹانیں ملگجے اجالے میں انگڑائیاں سی لیتی معلوم ہو رہی تھی. فریدی جنوب کی طرف بڑھتا رہا. نیند کے بادل اس کی آنکھوں سے گزر رہے تھے. وہ چلتے چلتے رک گیا. اس کی پشتے لگے ہوئے تھیلے میں ایک تھرموس بھی تھا، اس میں کافی تھی. خانم نے تو صرف اتنا ہی کہا تھا کہ تھیلے میں کچھ کھانے پینے کی چیزیں ہیں، لیکن ابھی تک اسے اس کا خیال ہی نہیں آیا تھا. تھرموس میں یقیناً کافی ہوگی. وہ سوچنے لگا اگر وہ کافی ہی ہوئی تو وہ پیدل ہی چلتا ہوا بیتکان رامگڑھ تک پہنچ سکے گا. وہ اتنا احمق بھی نہیں تھا کہ ابھی اور اسی وقت ان پراسرار مجرموں کی کمین گاہ تلاش کرنے لگتا. وہ ایک ایسی جگہ رکا تھا جس کے گرد چھوٹی چھوٹی چٹانیں ہلکا کیے ہوئے تھی. اس نے پشت سے تھیلا اتارا. تھرموس دیکھ کر ہی اس کے چہرے پر تازگی لہریں لینے لگی تھی. کافی اور باسی پارچوں کے سینڈوچ کھا کر اس نے سگار سلگایا اور ایک چٹان سے ٹک کر ہلکے ہلکے کش لینے لگا. افق میں پھیلی ہوئی سرخیوں سے سورج ابھر رہا تھا. پہلی کرن فریدی کو اپنی روح کی گہرائیوں میں اترتی محسوس ہوئی. ایک عجیب قسم کی لذت آمیز سی لہر اس کے جسم میں دوڑتی پھر رہی تھی. شبنم سے بھیگی ہوئی ٹھنڈی چٹان پر اس نے اپنا دانا گال رکھ دیا. اب خون کی تکلیف دے نہیں رہ گئی تھی. وہ اونگنے لگا، لیکن یہ کیفیت اس محلال کا نتیجہ نہیں تھی بلکہ کئی دن بعد اسے سگار نصیب ہوا تھا. ایسی صورت میں پتھر کا آدمی بھی اونگنے لگتا، لیکن اس کا ذہن اب بھی اس کے قابو میں تھا. صرف اتنا تھا کہ تھکن دور کرنے کے لیے اس نے اسے آزاد چھوڑ دیا تھا. دفعتن اس نے کسی کے دوڑنے کی آواز سنی اور کسی اونگتے ہوئے درندے کی طرح چونک کر چاروں طرف دیکھنے لگا. ایسا معلوم ہو رہا تھا جیسے قریب ہی کہیں بڑے بڑے پتھر لڑک رہے ہوں. اس نے چٹانوں کی اور سے سر نکال کر آواز کی طرف دیکھا. نشے میں ایک آدمی دوڑ رہا تھا اور اس کے پیچھے بڑے بڑے پتھر لڑک رہے تھے. پھر ایک اور آدمی چیختا چنگارتا ہوا ایک طرف سے نمودار ہوا. حیرت سے فریدی کے ہونٹ کھل گئے. یہ قاسم تھا اور نشے میں بڑے بڑے پتھر لڑکا رہا تھا. نشے میں دوڑنے والے نے بھی اب ایک چٹان کی اور لے کر اوپر کی طرف پتھراو کرنا شروع کر دیا تھا. میں تمہیں مار ڈالوں گا سالے، قاسم ہلک پھاڑ کر جھاڑا اور لفظ سالے کو اس وقت تک کھیلتا رہا جب تک کہ آواز حلق سے گھٹ کر نہیں رہ گئی. میں تمہیں پتھر مار مار کر پھٹا ہوا تربوز بنا دوں گا، نیچے سے آواز آئی اور چھوٹے چھوٹے پتھر بھی برابر آتے رہے. یک بیک فریدی کے چہرے پر سرخی توڑ گئی اور اس کی آنکھیں چمکنے لگی. اس نے حمید کی آواز صاف پہچان لی تھی. اس نے جلدی جلدی سارا سامان سمیٹ کر تھیلے میں ٹھونسا اور نیچے اترنے لگا. دفتر قاسم کی نظر اس پر پڑی اور وہ جہاں تھا وہی تھم گیا. وہ فریدی کو پہچان نہیں سکا تھا. پتھر دکیلتے دکیلتے رک کر سیدھے کھڑے ہوتے ہوئے اس نے عجیب انداز میں پلکیں جھپکائیں اور فریدی نے کہا میں تمہیں گولی مار دوں گا. کیوں قاسم نے بھاڑ سا منہ پھاڑ دیا. تم سرکاری پتھر برباد کر رہے ہو, میں ان کا محافظ ہوں, سرکار کی تو اب چٹنی بنے گی بہت جلد, قاسم اسے گھونسے دکھا کر بولا. تم باغی معلوم ہوتے ہو؟ ہاں میں باغی ہوں, جاؤ اپنا راستہ ناپو ورنہ دیکھ لوں گا تمہیں بھی. فریدی نے کاندھے سے رائفل اتاری, میگزین درست کی اور قاسم کے سر کا نشانہ لے کر کھڑا ہو گیا. وہ بھی شاید مزاق ہی کے موڈ میں تھا. ارے ارے, قاسم بھوکلا کر پیچھے ہٹا, لیکن دوسرے ہی لمحے میں فائر ہوا اور قاسم کی فلٹ ہیٹ اڑ گئی. ارے باپ رے, قاسم کی بے ساختہ قسم کی چیخ چٹانوں سے ٹکرا کر دور تک پھیلتی چلی گئی. وہ چاروں شانے چت گرا تھا اور اس طرح اپنا سر ٹٹول رہا تھا جیسے وہ سچ مچ اس کے جسم سے الگ ہو گیا ہو. خبردار, فریدی ہنسی ضبط کرتا ہوا بولا, چپ چاپ پڑے رہنا ورنہ سچ مچ دوسری دنیا کے سفر پر روانہ کر دیے جاؤ گے. قاسم بے سو حرکت پڑا رہا. دفتن ایک پتھر کا ٹکڑا رائفل کے کندھے سے ٹکرایا, غالباً نشانہ اس کے ہاتھ کا لیا گیا تھا مگر اندازے کی غلطی نے اسے کامیاب نہیں ہونے دیا تھا. فریدی نے نشے میں چھلانگ لگائی اور حمید ایک پتھر کی اور سے اچھل کر بھاگا. ٹھہرو, فریدی نے اسے للکارا, ورنہ گولی مار دوں گا. حمید رک گیا اور اس کی طرف مڑ کر اپنے دونوں ہاتھ اوپر اٹھا دیے. تم لوگ سرکاری پتھر برباد کر رہے ہو, فریدی نے کہا. تم کون ہو؟ حمید نے پوچھا. سرحد کے نگہبان. تو پیارے سرحد کے نگہبان, تم نے ایک سرکاری آدمی کا خامخواہ مار ڈالا, تمہیں اس کے لیے جواب دہ ہونا پڑے گا. اوپر چلو, تم دونوں کی لاشیں ایک ہی جگہ سے اٹھوانے میں زیادہ آسانی ہوگی. میں ایک پولیس آفیسر ہوں, یہ ثابت کرنے کے لیے تمہیں میدان حشر میں کافی وقت ملے گا. اوپر چلو. حمید ہاتھ اٹھائے ہوئے چپ چاپ چلنے لگا. قاسم تک پہنچنے میں دیر نہیں لگی, وہ اب بھی اسی مستحد چٹان پر چٹ پڑا کسی خوفزدہ پرندے کی طرح پلکیں جھپکا رہا تھا. قاسم تم زندہ ہو؟ حمید نے اسے آواز دی. ہاں. قاسم اس سے زیادہ اور کچھ نہ کہہ سکا. تم بھی کھڑے ہو جاؤ, فریدی نے قاسم سے تحکمانہ لہجے میں کہا. قاسم اٹھنے کے لیے ہاتھ پیر مارنے لگا لیکن اٹھ نہ سکا. تم اس کی مدد کرو, فریدی نے حمید سے کہا. حمید اسے اٹھانے کے لیے جھکا اور بڑی دقت سے کامیاب ہو سکا. اب وہ دونوں اپنے ہاتھ اوپر اٹھائے کھڑے تھے. تم دونوں کیوں لڑ رہے تھے؟ فریدی نے سوال کیا. مزاق کر رہے تھے, قاسم ہکلایا. تم بتاؤ. بکواس مت کرو, حمید نے برسا منہ بنا کر کہا. اگر تم نے ہمیں کوئی گزند پہنچایا تو تمہیں اس کے لیے بھکتنا پڑے گا. کچھ نہیں, میرے صرف دو کارتوس خرچ ہوں گے اور اگر تم دونوں ایک دوسرے سے لپٹ کر کھڑے ہو جاؤ تو ایک ہی سے کام چل جائے گا. چلو شاباش. شاباش, قاسم بوکھلائے ہوئے انداز میں بڑبڑا کر رہ گیا. حمید نے یک بیک قاسم کے پیچھے جا کر اس کی کمر پکڑ لی اور اسے فریدی کی طرف دھکیلنے لگا, اس طرح کہ خود اس کے پیچھے مکمل طور پر چھپ گیا تھا. اس سے کیا فائدہ؟ فریدی مسکرایا. میں ایک شرط پر تم دونوں کو معاف کر سکتا ہوں. جلدی بتاؤ شرط, قاسم بھرائی ہوئی آواز میں بولا. تم دونوں آپس میں ایک دوسرے سے جھگڑا نہ کرنے کا وعدہ کرو. کیوں کیوں؟ فریدی مسکرایا. وعدہ کرو ورنہ. اس نے پھر رائفل سیدھی کر لی اور قاسم بکلا کر چیخا, وعدہ وعدہ. فریدی نے رائفل نیچے جھکا دی. حمید جو اسے کینت توز نظروں سے دیکھ رہا تھا اب بھی نہ پہچان سکا. تم لوگ کہاں جا رہے تھے؟ فریدی نے پوچھا. رام گڑھ, قاسم نے جواب دیا. چلو میں بھی وہیں جا رہا تھا. پیدل؟ قاسم نے برجستہ سوال کیا. ہاں پیدل, کیوں؟ یہاں سے ہمیں صرف 20 میل تک پیدل چلنا پڑے گا. ارے باپ رے, قاسم سر پکڑ کر بیٹھ گیا لیکن زیادہ دیر تک نہیں بیٹھ سکا کیونکہ توندے زیادہ دیر تک اکڑوں بیٹھنے سے وبال جان ہو جاتی ہیں. قاسم کے ڈیل ڈول کی مناسبت سے اسے توند نہیں کہا جا سکتا تھا لیکن اگر کسی ہاتھی کے لیے اکڑوں بیٹھنا ممکن ہوتا تو قاسم کو ذرا برابر بھی اس کی پرواہ نہ ہوتی. بہرحال وہ پھر کھڑا ہو گیا. تھوڑی دیر بعد وہ نشے میں اتر رہے تھے. تم لوگ یہاں کیا کر رہے تھے؟ فریدی نے پوچھا. سلاجید ڈھونڈنے نکلے تھے, حمید نے سنجیدگی سے جواب دیا. ہم لوگ سلاجید کی آڑت کرتے ہیں. تم نے اس دیو سے میرے پیچھے چھڑا کر مجھے ہمیشہ کے لیے ایک شیشی میں بند کر لیا ہے, لہٰذا میں تمہیں ازرائے تشکر اصلی سلاجیت استعمال کرنے کا مشورہ دوں گا. اگر دوسری جگہ نہ ملے تو میری دکان کا پتہ یاد رکھنا, شٹم پشٹم میڈیکل ہال. فائدہ نہ ہونے کی صورت میں ایمان دھرم سے لکھ دینے پر آدھی قیمت واپس. میں کوی راج ودی راج فلاں فلاں کا شاگرد رشید ہوں. اماں کیا بے پرکی اڑا رہے ہو؟ قاسم منہ بنا کر ہنسا. فریدی خاموشی سے چلتا رہا. وہ ان پہاڑیوں سے نکل جانے سے پہلے اپنا میک اپ نہیں بگاڑنا چاہتا تھا. فریدی کے رویے کی بنا پر حمید کو یقین آ گیا تھا کہ یہ انہی لوگوں میں سے ہے جنہوں نے پچھلی رات اسے اور قاسم کو بے ہوش کر کے زمین دوز دنیا سے باہر نکال دیا تھا. قاسم سے پہلے ہی اسے ہوش آ گیا تھا اور حمید اب سوچ رہا تھا کہ اگر قاسم کو اس سے پہلے ہوش آیا ہوتا تو شاید خود اسے ہوش میں آنے کا موقع کبھی نہ نصیب ہو سکتا, کیونکہ قاسم آنکھیں کھولتے ہی اس پر جھپٹ پڑا تھا. اس کا خیال تھا کہ شاید حمید ہی اسے اس زمین دوست جنت سے نکال لایا ہے, حالانکہ وہ پہلے ہی حمید پر واضح کر چکا تھا کہ وہاں سے نہیں نکلنا چاہتا. اس کی ایک وجہ تو یہ تھی کہ اس کا 6 لاکھ کا بیلنس صاف ہو گیا تھا, جس کی صفائی اس کے باپ کو یقین طور پر گراں گزرتی, اور وہ اس کے عوض اس کے گوشت پر سے کھال صاف کرنے کی کوشش کرتا. وہ ابھی بلا تکلف ہنٹر لے کر قاسم پر پل پڑتا تھا.
اور ایسے مواقع کے متعلق قاسم کا خیال تھا کہ اسے سوتا کی گنتی بھی نہیں یاد آتی. وہاں سے نکلنے پر آمادگی ظاہر نہ کرنے کی دوسری وجہ یہ تھی کہ وہاں کئی تگڑی تگڑی لڑکیاں اس سے خاصی بے تکلف ہو گئی تھی. حمید نے چلتے چلتے ایک بار پھر اپنے اجنبی ساتھی پر قہر آلود نظر ڈالی اور خون کے گھونٹ پی کر رہ گیا. وہ سوچ رہا تھا کہ اب یہ آدمی ہمیشہ اس کے سر پر مسلط رہے گا. یہ بات کرینے قیاس بھی تھی کیونکہ وہ لوگ جو اس پر ایک نئے قسم کا تجربہ کر چکے تھے نتائج سے آگاہ رہنے کے لیے کسی نہ کسی کو اس کے پیچھے ضرور لگائیں گے. وہ تجربہ بڑا عجیب و غریب تھا لیکن ڈاکٹر زبیری نے اسے یقین دلا دیا تھا کہ حقیقتاً وہ سب کچھ ایک ڈھونگ ہی ہوگا کیونکہ وہ تجربہ ڈاکٹر زبیری ہی کو کرنا تھا. وہ تجربہ عجیب و غریب اس لیے تھا کہ ذہن پر زور دینے کے باوجود بھی حمید کو اس کی تفصیل یاد نہ آئی. اس کے ذہن میں اس سے متعلق اس قسم کی کوئی خلش بھی نہیں پائی جاتی تھی جو اکثر کسی بھولے ہوئے خواب کو یاد کرتے وقت پیدا ہو جاتی ہے. بہرحال اس کے فرشتوں کو بھی اس تجربے کی نوعیت کا علم نہیں ہو سکا تھا. ویسے ڈاکٹر زبیری کے بتائے ہوئے پروگرام کے مطابق خود کو نیلے آسمان کے نیچے پا کر اس نے سوچا تھا کہ وہ اس تجربے کے بعد ہی وہاں سے نکالا گیا ہوگا. ڈاکٹر زبیری نے اسے تاکید کر دی تھی کہ خواہ کچھ بھی کرے اسے بعض اوقات اس قسم کی حرکتیں بھی کرنی پڑیں گی جو اس کے بدلے ہوئے نظریات کی ترجمانی کر سکیں. اسی بات سے حمید نے اندازہ کر لیا تھا کہ وہ لوگ بہت قریب سے اس کی نگرانی کریں گے. حمید چپ چاپ چلتا رہا. وہ آئندہ کے لیے اپنا پروگرام مرتب کر رہا تھا. اکثر اسے اپنی بے بسی پر ہنسی بھی آنے لگتی لیکن بے بسی پر ہنسی آنے سے حالات نہیں بدلا کرتے. اسے ہر حال میں جم کر مقابلہ کرنا تھا. دفتر اسے فریدی یاد آ گیا. پتہ نہیں وہ کہاں اور کس حال میں ہوگا. اگر حمید کا بس چلتا تو وہ اس کے لیے زمین و آسمان ایک کر دیتا. بعض اوقات اس کے ذہن میں برے خیالات بھی چکرانے لگتے اور وہ یہ سوچ کر لرز جاتا کہ کہیں فریدی ان کی گولیوں ہی کا شکار نہ ہو گیا ہو. مگر اب بظاہر اسے فریدی کا دشمن بننا تھا. وہ سوچ رہا تھا کہ ملاقات ہونے پر وہ اسے اس سے آگاہ کرے یا نہ کرے. ہاں ہے دفتر قاسم نے چلتے چلتے ایک ٹھنڈی سانس لی. وہ چل نہیں بلکہ لڑک رہا تھا. کبھی کبھی ایسا معلوم ہوتا جیسے اب گر ہی پڑے گا. ایسے موقع پر اس کے حلق سے بیک وقت کئی طرح کی آوازیں نکلتی. تھوڑی دیر بعد خاموشی حمید کو کھلنے لگی. بہت دنوں بعد اسے کھلی فضا ملی تھی اور پھر قاسم ساتھ تھا. ایسی صورت میں واپسی کے سفر کا سوگوار انداز گراں گزرنے لگا. وہ تلنی بالا مجھے بے حد یاد کرتی ہوگی, اس نے قاسم سے کہا. تمہاری ایسی کی تیسی, قاسم جلائے ہوئے انداز میں رک گیا اور پھر دھاڑا, میں تمہیں بھوسا بنا دوں گا. ہائی ہائی پھر شروع کر دیا تم لوگوں نے, فریدی دونوں کو گھورنے لگا. یہ کیوں اپنی نلنی خالہ کا نام لے رہا ہے؟ قاسم پھر دھاڑا. خالہ تو وہ تمہاری ہے بھانجے, پچھلی رات وہ میرے کمرے میں رہی تھی, حمید نے آہستہ سے کہا. تمہارے باپ کے بھی کمرے میں نہیں رہ سکتی. قاسم نے حمید پر دو ہتھڑ چلایا اور حمید اچھل کر پیچھے ہٹ گیا. نتیجہ قاسم کو اوندے منہ زمین پر چلا آنا پڑا اور پھر وہ فریدی کی طرف دیکھ کر بلبلایا, مارو گولی سالے کو, اس نے چھیڑا تھا. میں سچ مچ گولی مار دوں گا, فریدی نے حمید سے کہا. میں تم سے کمزور نہیں ہوں دوست, حمید نے اکڑ کر جواب دیا. مجھے کسی چٹان کی اوٹ لینے دو, پھر تمہاری گولی اور میرے پتھر. نہیں تم اسے پکڑ کر میرے حوالے کر دو, قاسم نے فریدی سے ملتجانہ انداز میں کہا. میں اس کی طرح اچھل کود نہیں کر سکتا ورنہ خود ہی پکڑ لیتا. فریدی کو ہنسی آ گئی. قاسم جلاہٹ میں اسے منہ چڑھانے لگا. یہ نلنی بالا کون ہے؟ اس نے پوچھا. میری محبوبہ, حمید جلدی سے بول پڑا. تیرے باپ کی محبوبہ ہے, قاسم حلق پھاڑ کر سیکھا اور اسے کھانسی آنے لگی. نلنی بالا وہی موٹی عورت تھی جس کے لیے ایک بار زمین دوست دنیا میں بھی ان دونوں نے خاصی ہڑ بونک مچائی تھی. میرے باپ کی نہیں, میری محبوبہ ہے, حمید نے پھر کہا اور قاسم دونوں ہاتھوں سے اپنا سر پیٹنے لگا. بال نوچنے لگا. فریدی ایک بڑے پتھر پر بیٹھ گیا. قاسم اور حمید ایک دوسرے سے الجھتے رہے. قاسم شاید بہت تھک گیا تھا اس لیے اس کی صرف زبان ہی چل رہی تھی. یک بیک وہ خاموش ہو کر اپنا منہ چلانے لگا کیونکہ اس نے فریدی کو سینڈوچ کھاتے دیکھ لیا تھا. حمید کو اس کی اس حرکت پر ہنسی آ گئی اور جھپے ہوئے انداز میں اسے پھر برا بھلا کہنے لگا. اور فریدی مسکرا کر بولا, تمہارے لیے کم از کم 10 سیر سینڈوچوں کی ضرورت پیش آئے گی, اتنے میرے پاس نہیں ہے. نہیں تم کھاؤ, قاسم ایک طرف منہ پھیر کر تھوک کی پچکاری مارتا ہوا بولا. اور تم, فریدی نے حمید کی طرف دیکھا, میں ہفتے میں ایک بار کھا لیتا ہوں. نہیں تم دو سینڈوچ لوگے ورنہ میں تمہیں گولی مار دوں گا. تم اسے صرف ایک سینڈوچ دیکھ کر چار بار گولی مار سکتے ہو, حمید نے قاسم کی طرف اشارہ کر کے کہا. اسے کوئی اعتراض نہ ہوگا, قاسم نے اس بار جلا کر ایک بہت بڑا پتھر حمید پر کھینچ مارا اور وہ بال بال بچا. فریدی بڑی مشکل سے اس ہڑبونگ پر قابو پا سکا. اس کے لیے اسے سارے سینڈوچ بچی کھچی کافی قاسم کے حوالے کرنی پڑی. بہرحال اس سے اتنا ہوا کہ قاسم کا چڑچڑا پن کسی حد تک دور ہو گیا اور وہ پھر چل پڑے. رام گڑھ والی سڑک پر پہنچ کر وہ پھر سستانے کے لیے رکے. دراصل قاسم پیدل چلنے کے معاملے میں صفر تھا, صفر نہیں بلکہ پہاڑ کہنا چاہیے. کچھ دیر سستانے کے بعد وہ پھر چلے اور شاید اب تقدیر ان پر مہربان ہو گئی تھی کیونکہ تھوڑی ہی دور چلنے پر انہیں ایک ایسا ٹرک دکھائی دیا جس میں کوئی نقص پیدا ہو گیا تھا اور ڈرائیور انجن پر جھکا ہوا اسے ٹھیک کرنے کی کوشش کر رہا تھا. فریدی اسے پوچھ گچھ کرنے کے لیے رکا اور ڈرائیور کی ایما پر وہ بھی اس کا ہاتھ بٹانے پر تیار ہو گیا. انجن کے درست ہونے میں 10 منٹ سے زیادہ نہیں صرف ہوئے. ٹرک ڈرائیور رام گڑھ ہی جا رہا تھا. ڈرائیور نے بڑی خندہ پیشانی سے انہیں رام گڑھ تک کے سفر کی اجازت دے دی. فریدی حمید کے متعلق معلومات حاصل کرنے کے لیے بیچین تھا, لیکن نہ جانے کیوں اس نے خود کو ظاہر نہیں کیا اور اب وہ اس طرح خاموش تھا جیسے ان دونوں سے واقف ہی نہ ہو. البتہ حمید اسے رہ رہ کر گھورنے لگتا تھا, مگر اسی خیال کے تحت کہ وہ انہیں مجرموں میں سے ہو سکتا ہے جنہوں نے اسے زمین دوز دنیا کی سیر کرائی تھی. دفعتن فریدی نے حمید سے کہا, میں تم لوگوں کی طرف سے مطمئن ہوں, لیکن ضابطے کے خانہ پوری تو کرنی ہی پڑے گی, یعنی میں تمہیں اپنے ساتھ کوتوالی لے جاؤں گا اور تمہیں وہاں اپنا بیان درج کرانا پڑے گا کہ تم وہاں کیا کر رہے تھے, مگر اس موٹے کو وہاں نہ لے جانا ورنہ کوئی ایسی حرکت کر بیٹھے گا جو پولیس کی نظر میں یقیناً مشتبہ ہوگی. کیا یہ پاگل ہے؟ حمید کچھ نہ بولا, اس کی ضرورت پر صرف اش اش کرتا رہا. ویسے اس نے اس کے مشورے سے احتجاج نہیں کیا. شہر پہنچ کر اس نے قاسم کو اس بات پر آمادہ کر لیا کہ وہ روحی کے گھر چلا جائے جہاں نوشابہ اس کے عشق میں ہتھنی ہو گئی ہوگی. قاسم کے لیے اس سے بہتر اور کیا مشورہ ہوتا, وہ بے چوں و چرا راضی ہو گیا. فریدی حمید کو ایک ریستوران میں لایا. کیا یہ کوتوالی ہے؟ حمید نے تجزیہ لہجے میں پوچھا. نہیں فرزند, فریدی نے اپنے اصل لہجے میں کہا اور حمید کو ایسا محسوس ہوا جیسے اس کا سر گردن سے علیحدہ ہو کر فضا میں ناچنے لگا ہو. آپ, اس نے کپ کپاتی ہوئی آواز میں کہا اور اس کے ہاتھ پر ہاتھ رکھ دیا. ہاں میں یقین نہیں آتا, یہی حال میرا بھی ہے. پھر ذرا اسی دیر میں حمید نے کسی حیرت زدہ بچے کی طرح زمین دوست دنیا کی الف لیلا چھیڑ دی, لیکن اسے یہ دیکھ کر بڑی مایوسی ہوئی کہ فریدی کے چہرے پر احتجاج کے آثار نہیں ہیں. پوری کہانی سن لینے کے بعد اس نے اتنا ہی کہا کہ اسے ان واقعات میں اسی تنظیم کی جھلک پہلے بھی نظر آئی تھی. اپنے متعلق حمید کو اس سے زیادہ نہیں بتایا تھا کہ وہ کسی نہ کسی صورت سے بچ نکلا تھا. وادی کراکال کے تجربات کا تذکرہ نہیں کیا, مگر جناب حمید نے تھوڑی دیر بعد کہا, مجھے توقع نہیں ہے کہ اس بار ہمیں کامیابی ہو. مایوسی میرے مذہب میں حرام ہے. خیر چھوڑیے, اب مجھے کیا کرنا چاہیے؟ تمہیں فریدی کچھ سوچتا ہوا بولا, انہیں مایوس نہ کرنا چاہیے, وقتاً فوقتاً ان کی توقعات پوری کرتے رہنا, یعنی فریدی پر ناکام حملے. گویا آپ ان کے مقابلے میں شکست کا اعلان کر رہے ہیں. میں تو یہ سمجھتا تھا کہ آپ اس تجویز پر مجھے گولی مار دیں گے. نہیں, تم اسی طرح میرے کام آؤ گے جس طرح وہ لوگ چاہتے ہیں. اچھا دیکھو, اب یہاں فی الحال تین آدمی ہماری لسٹ پر ہیں, سردار شکوا, ڈاکٹر سلمان اور دلکش کا مینیجر. سردار شکوا اور مینیجر تو مجھے معمولی قسم کے ایجنٹ معلوم ہوتے ہیں, لیکن ڈاکٹر سلمان, اب تو مجھے روحی پر بھی شبہ ہو رہا ہے. حمید بڑبڑایا. فریدی نے جواب میں کچھ نہیں کہا. وہ ریستوران کے باہر دیکھ رہا تھا جہاں فٹ پاتھ پر ایک دیر عمر کا آدمی کھڑا اپنی انگلیوں کی پوروں پر کسی چیز کا شمار کر رہا تھا. مرمت. فریدی اسے دیکھتا رہا. دفتن حمید کی نظر بھی اس طرف اٹھ گئی اور وہ ادھیڑ عمر آدمی نہ جانے کیوں اسے جانا پہچانا سا معلوم ہونے لگا. اس کے ذہن میں کچھ اسی قسم کی خلش پیدا ہو گئی جیسے کوئی بھولا ہوا خواب یاد آتے آتے رہ جائے. اس کی آنکھیں وہ جانی پہچانی سی تھیں. میں اب ریالٹو میں قیام کروں گا, فریدی حمید کی طرف مڑا اور اسے بھی اسی فٹ پاتھ والے آدمی کی طرف دیکھتا پا کر مسکرایا. کیوں تم اسے گور رہے ہو جبکہ اس کی توجہ ہماری طرف نہیں ہے؟ او حمید چونک پڑا, پھر آہستہ سے بولا, اس کی آنکھیں کچھ جانی پہچانی سی ہیں. ہے نا, مگر مجھے حیرت ہے کہ تم صرف آنکھوں ہی تک محدود رہے. اس کے ہاتھوں پر غور کرو, دانے ہاتھ کا انگوٹھا. او ہو, کیا انور, یہ یہاں کیا کر رہا ہے؟ حمید کے لہجے میں حیرت تھی. کیا آپ نے اسے بھی بلا لیا ہے؟ نہیں, مجھے اس کی موجودگی کا علم نہیں تھا. خیر اچھا, تو اب میں تمہیں یہی مشورہ دوں گا کہ تم روحی کے پاس جاؤ اور وہیں قیام کرو. تو کیا آپ بھی اس پر شبہ کر رہے ہیں؟ نہیں, ابھی اس کی ضرورت پیش نہیں آئی, لیکن اسے ذہن میں ضرور رکھیے گا کہ موجودہ طاقت کوئی عورت ہے. عورت بجائے خود ایک بہت بڑی طاقت ہے, اتنی بڑی کہ مرد پیدا کرتی ہے. فریدی مسکرایا. اچھی بات ہے, میں جا رہا ہوں, حمید اٹھتا ہوا بولا. جاؤ, میں تمہیں فون کروں گا اور اپنا فون نمبر بھی بتاؤں گا. حمید جیسے ہی باہر نکلا ادھیڑ عمر آدمی اس کے پیچھے لگ گیا. فریدی نے بیرے کو طلب کر کے دام چکائے اور وہ بھی ریستوران سے اٹھ کر اسی سمت چل پڑا جدھر وہ دونوں گئے تھے. حمید ٹیکسیوں کے اڈے پر پہنچ کر شاید روحی کی کوٹھی تک پہنچنے کا انتظام کرنے لگا تھا. فریدی نے تعاقب کرنے والے کو بھی ایک ٹیکسی میں بیٹھتے ہوئے دیکھا اور اس نے رفتار تیز کر دی. ٹیکسی اسٹارٹ ہو چکی تھی, لیکن اس کے حرکت میں آنے سے پہلے ہی فریدی ادھیڑ آدمی کے برابر پچھلی شست پر تھا. ڈرائیور نے مڑ کر دیکھا. کٹل والا, فریدی نے برجستہ کہا اور ادھیڑ آدمی اسے گھورنے لگا. حمید کی ٹیکسی سڑک پر نکل کر آگے بڑھ گئی تھی. کیا مطلب, ادھیڑ آدمی جھلا گیا؟ نہیں, برخوردار, فریدی مسکرایا. حمید کا تعاقب کرنے سے کیا فائدہ, خدا کی زمین بہت وسیع ہے اور ستاروں کے آگے جہاں اور بھی ہیں. او تو یہ آپ ہیں, انور کے لہجے میں حیرت تھی. میں نہ ہوتا تو تمہیں پہچانتا کون؟ فریدی نے کہا. ڈرائیور کو پھر کٹل بالا چلنے کی ہدایت کی. اس بار انور نے بھی اس کا ساتھ دیا اور کار سڑک پر فراٹے بھرنے لگی. مگر تم, فریدی نے انور سے کہا, یہاں کیوں نظر آ رہے ہو؟ اپنے ایک موکل کے لیے انور نے جواب دیا، لیکن حمید کا اس سے کیا تعلق؟ میرے موکل کا یہی خیال ہے کہ اس کے معاملات کا تعلق حمید ہی کی ذات سے ہو سکتا ہے، قاسم کا معاملہ تو نہیں۔ آپ ٹھیک سمجھے، میں اس کی بیوی کے لیے کام کر رہا ہوں۔ وہ معلوم کرنا چاہتی ہے کہ یک بیک قاسم کا بینک بیلنس کیسے صاف ہو گیا۔ 6 لاکھ کی رقم معمولی نہیں ہوتی، اس سلسلے میں تم نے کیا معلوم کیا؟ یہی کہ وہ دونوں فلم اسٹار روحی کے یہاں مقیم تھے، انور نے جواب دیا، اور قاسم نے ساری رقمیں روحی پر خرچ کر دی۔ فریدی مسکرایا، میں اتنی جلدی نتائج اخذ کرنے کا عادی نہیں ہوں، اور پھر مجھے یہ بھی معلوم ہے کہ کچھ نامعلوم آدمی قاسم کو زبردستی پکڑ لے گئے تھے۔ میں تمہیں مشورہ دوں گا کہ اس چکر میں نہ پڑو، فریدی نے کچھ دیر بعد کہا۔ اگر تم نے یہ معلوم بھی کر لیا کہ اس نے 6 لاکھ کہاں گنوائے ہیں تو اس پر کسی کو یقین نہیں آئے گا۔ کیوں، طاقت کی تنظیم پھر جاگ پڑی ہے؟ نہیں، انور متحیر نظر آنے لگا۔ ہاں، اور اس بار کی رپورٹیں پہلے سے کہیں زیادہ تشویشناک ہیں۔ ٹھہریے، مگر قاسم کے 6 لاکھ سے اس کا کیا تعلق؟ ہر تنظیم کی ریڑھ کی ہڈی روپیہ ہوتا ہے، لہٰذا یہ تنظیم بھی اس کے بغیر آگے نہیں بڑھ سکتی۔ مگر چونکہ یہ ایک خفیہ تنظیم ہے، اس لیے کھل کر سامنے نہیں آ سکتی۔ ظاہر ہے ایسی صورت میں اس کے مالی وسائل غیر قانونی ہی ہوں گے۔ وہ لوگ قاسم کو پکڑ لے گئے، اسے کچھ دنوں تک اپنے پاس رکھا، اس کے معیار کی عورتیں پیش کی اور سادہ چیکوں پر دستخط لیتے رہے، اور پھر اسے دھکا دے دیا۔ میں نہیں سمجھا، اب وہ تمہیں پھر روحی کی کوٹھی میں ملے گا؟ او، اس لیے میرا مشورہ ہے کہ تم اس چکر میں نہ پڑو، اس کی بیوی اس داستان پر ہرگز یقین نہیں کرے گی۔ تم اسے کسی طرح یہ بات نہ سمجھا سکو گے کہ بینک بیلنس کی اس صفائی میں روحی کا ہاتھ نہیں ہے۔ انور کسی سوچ میں پڑ گیا۔ کار کٹل بالا والی سڑک پر رینگ رہی تھی، کٹل بالا کافی بلندی پر واقع تھا۔ کیا قاسم ان لوگوں کی نشاندہی نہیں کر سکتا؟ حشر تک نہیں، شاید حمید بھی نہ کر سکے جو ان لوگوں میں کچھ دن گزار آیا ہے۔ وہ کس طرح؟ فریدی نے اسے اتنا ہی بتایا تھا جتنا ضروری سمجھا، اپنے کراغال چاپ پہنچنے کا تذکرہ اس سے بھی نہیں کیا۔ پھر کچھ دیر خاموش رہنے کے بعد بولا، اب تم میرے لیے بھی تھوڑا سا کام کرو۔ فرمائیے، کل صبح یہاں سے جہاز جائے گا، تم واپس جاؤ اور میرا کچھ سامان لے کر جہاز ہی سے واپس آ جاؤ۔ لیکن قاسم کی بیوی سے کیا کہوں؟ میں نہیں چاہتا کہ یہ بات اپنی اصلیت سمیت پھیلے۔ تم اسے یہی سمجھنے دو کہ روحی نے قاسم کو ٹھگ لیا۔ مگر ٹھہرو، کیا اسے علم ہو گیا ہے کہ وہ روحی کے یہاں مقیم تھا؟ نہیں، میں نے ابھی تک اسے رپورٹ نہیں دی۔ ویسے اسے اس کا علم ہے کہ وہ حمید کے ساتھ یہاں آیا تھا۔ تم اس سے کہہ سکتے ہو کہ وہ دونوں رام گڑھ میں نہیں ملے؟ فریدی تھوڑی دیر تک کچھ سوچتا رہا، پھر بڑبڑایا، مگر کہیں ماتھر نے اس کے باپ کو اس کی گمشتگی کی اطلاع نہ دے دی ہو۔ آپ ماتھر سے کب سے نہیں ملے؟ کئی دن گزرے، خیر ہٹاؤ، تم اسے کہہ سکتے ہو کہ تمہیں کامیابی نہیں ہوئی؟ کٹر بالا پہنچ کر ڈرائیور نے پوچھا، کہاں لے چلوں؟ شکوا محل، فریدی نے جواب دیا، ہم واپس بھی جائیں گے۔ انور نے تھوڑی دیر بعد کہا، اس داڑھی میں آپ مہذب لباس میں ہونے کے باوجود بھی کسی غیر مہذب قبیلے کے فرد معلوم ہوتے ہیں، میں تمہاری ذہانت کا پہلے ہی قائل ہوں۔ فریدی مسکرایا، ہاں، یہ میک اپ ایک قبائلی ہی کا ہے۔ شکوا محل ایک چھوٹی سی خوبصورت عمارت تھی، ایسی چھوٹی بھی نہیں تھی، لیکن لفظ محل کے ساتھ ایک اچھا خاصا مسکرا پن ضرور تھی۔ کار فاٹک پر رک گئی۔ تم میرا انتظار کرو گے؟ فریدی نے انور سے کہا، بلکہ بہتر تو یہ ہوگا کہ گاڑی یہاں سے کچھ دور کھڑی کراؤ۔ وہ نیچے اتر کر فاٹک میں داخل ہو گیا۔ فی الحال وہ صرف اس بات کا اندازہ لگانا چاہتا تھا کہ سردار شکوا کس قسم کا آدمی ہے۔ اس کے لیے اس نے سوچا تھا کہ وہ خود کو روحی کا نیا باڈی گارڈ ظاہر کر کے اس تک اس کا کوئی اوٹ پٹانگ پیغام پہنچائے گا، اس طرح وہ اس کا رد عمل بھی دیکھ سکے گا۔ سردار شکوا گھر ہی پر موجود تھا۔ وریدی نے ایک نوکر سے کہلوایا کہ روحی کا آدمی اس سے ملنا چاہتا ہے، پھر وہ جلد ہی اندر بلوا لیا گیا۔ لیکن سردار شکوا اسے دیکھتے ہی بے ساختہ چونک پڑا۔ تم وہ اس کی طرف انگلی اٹھا کر ہکلایا اور تھوک نکل کر رہ گیا۔ اس کے اس رویے پر فریدی کو حیرت ضرور ہوئی، لیکن اپنے چہرے سے اس کا اظہار نہیں ہونے دیا۔ ویسے وہ سوچ رہا تھا کہ سردار شکوا کی اس بوکھلاہٹ کی وجہ کیا ہو سکتی ہے۔ روحی خانم بولے، شام اس کو مل جاؤ۔ فریدی نے کسی غیر ملکی کی طرح اردو بولنے کی کوشش کی، لہجہ قبائلیوں کا سا تھا۔ تم کون ہو؟ سردار شکوا کی آواز میں کپ کپاہٹ تھی۔ اس کا نوکر، بیٹھ جاؤ۔ سردار شکوا نے کرسی کی طرف اشارہ کیا۔ تم کب سے ہو اس کے یہاں؟ آج سے۔ روحی کے گھر کون کون ہے؟ سردار شکوا نے اس انداز میں پوچھا جیسے اس کا امتحان لے رہا ہو۔ ایک موٹا عورت، ایک موٹا مرد، ایک بالکل مرد جیسا ہم بالکل مرد، جیسا تم بالکل مرد۔ تم کس قبیلے سے ہو؟ کس واسطے بتائے؟ نہیں بتائے گا، فریدی نے جلائے ہوئے لہجے میں جواب دیا۔ اچانک سردار شکوا نے ریوالور نکال کر اس کا رخ فریدی کی طرف کرتے ہوئے کراغالی زبان میں کہا، اگر تم پہلے بچ بھی گئے تھے تو اب نہیں بچ سکتے۔ بڑی خلاف توقع بات تھی، فریدی اس کے لیے تیار نہیں تھا۔ اسے وہم و گمان میں بھی نہیں تھا کہ رامگڑھ میں کوئی اسے کراغالی زبان میں مخاطب کرے گا۔ اس نے اپنے دونوں ہاتھ اٹھا دیے۔ کراغالیوں کا داخلہ یہاں سرکاری طور پر ممنوع ہے، سردار شکوا مسکرا کر بولا۔ اگر میں تمہیں گولی مار کر شرائے عام پر بھی ڈال دوں تو کسی کو کوئی اعتراض نہ ہوگا، سمجھے؟ مگر تم ایسا نہیں کر سکو گے، فریدی نے کراغالی ہی میں تو آدھی اور لہجے کی خامی چھپانے کے لیے بڑی شد و مد سے کھانسنے لگا، پھر کھانسے کھانسے اسے دوہرا ہو جانا پڑا۔ سردار شکوا کا ذہن اس کی کھانسی کی طرف بھٹک گیا تھا۔ دوطن فریدی نے اس پر چھلانگ لگا دی اور پہلے ہی حملے میں ریوالور سردار شکوا کے ہاتھ سے نکل کر دور چا پڑا۔ سردار شکوا بھی ایک قوی ہیکل جوان تھا، اس لیے اس کی مدافعت کسی طرح بھی کمزور نہیں تھی، مگر فریدی دور ہی سے لڑنا چاہتا تھا۔ لپٹ پڑنے کی صورت میں اس کی مصنوعی داڑھی خطرے میں پڑ جاتی۔ سردار شکوا کی کوشش تھی کہ وہ کسی طرح ریوالور تک پہنچ جائے، لیکن ہر بار فریدی کا گھونسا اسے پیچھے دھکیل دیتا تھا۔ اچانک فریدی کو اسی لڑائی کے دوران میں یاد آ گیا کہ اس نے اپنی شکل خانم کے مشیر خان یوسف سے ملتی جلتی بنائی تھی۔ خان یوسف ہی نے اسے ایک بار بتایا تھا کہ اس کا ایک چھوٹا بھائی جو قریب اس کا ہم شکل تھا ایک مہم میں کام آ گیا تھا۔ فریدی نے میک اپ کرتے ہوئے خان یوسف کے چہرے کی ساخت کا خیال رکھا تھا، پھر آئینے پر نظر ڈال کر خود بھی اعتراف کیا تھا کہ وہ جوان خان یوسف معلوم ہوتا ہے۔ خانم شاید جلدی میں تھی، اس نے اس پر غور کر کے رائزنی ضروری نہیں سمجھی تھی۔ فریدی نے جلد ہی اسے قابو میں کر لیا، لیکن یہ سردار شکوا کا گھر تھا اور کسی لمحے میں بھی حالات بدل سکتے تھے۔ فریدی نے اسے گریبان سے پکڑ کر سیدھا کھڑا کرتے ہوئے کراگالی میں کہا، تمہیں میرے ساتھ چلنا پڑے گا۔ ساتھ ہی ریوالور کی نال اس کے پہلو سے لگاتا ہوا بولا، میرے جیب میں ریوالور ہے اور انگلی ٹریگر پر، تم اسی طرح چپ چاپ میرے ساتھ چلو گے۔ سردار شکوا آگے بڑھا، فریدی اس سے لگا ہوا چل رہا تھا۔ اس کا ہاتھ جیب میں تھا اور جیب میں پڑے ہوئے ریوالور کی نال سردار شکوا کی بائیں پسلی میں چبھ رہی تھی۔ تم مجھے کہاں لے جاؤ گے؟ سردار شکوا نے آہستہ سے پوچھا، لیکن وہ خوفزدہ نہیں معلوم ہو رہا تھا۔ چپ چاپ چلتے رہو، فریدی کے لہجے میں سختی تھی۔ سردار شکوا کے ملازم انہیں مشتبہ نظروں سے دیکھ رہے تھے، لیکن فریدی نے اسے کسی قسم کا اشارہ کرنے کا موقع بھی نہیں دیا۔ کمپاؤنڈ سے باہر نکل کر فریدی نے اسے ٹیکسی کی طرف چلنے کو کہا جو تھوڑے ہی فاصلے پر موجود تھی۔ تم اپنی موت کو دعوت دے رہے ہو، سردار شکوا بڑبڑایا، لیکن فریدی اس طرح چلتا رہا جیسے اس نے سنا ہی نہ ہو۔ ٹیکسی کے قریب پہنچ کر اس نے بائیں ہاتھ سے ہینڈل گھمایا اور دروازہ کھول کر سردار شکوا کو اپنے شانے سے دھکا دیا۔ انور دوسری طرف کھسک گیا۔ سردار شکوا انور اور فریدی کے درمیان تھا اور اس کی بائیں پسلی میں اب بھی ریوالور کی نال چبھ رہی تھی۔ تم واپس چلے گا ڈرائیور؟ فریدی نے ڈرائیور سے کہا۔ انور گفتگو کے اس بدلے ہوئے انداز پر چونک پڑا، لیکن خاموش ہی رہا۔ اب سردار شکوا کے چہرے پر بھی اضطراب ظاہر ہونے لگا تھا۔ ٹیکسی چل پڑی، وہ تینوں خاموش تھے۔ کچھ دیر بعد فریدی نے انور سے کہا، تم روحی خانم کے گھر ہمارا انتظار کرے گا، ہم ادھر راہ میں اترے گا۔ اچھا اچھا، انور سر ہلا کر بولا اور ٹیکسی اترائیوں میں فراٹے بھرتی رہی۔ تم مجھے کہاں لے جاؤ گے؟ سردار شکوا نے کراگالی زبان میں پوچھا۔ تم چپ بیٹھے نہ کا، تم اپنا وقت برباد کر رہے ہو۔ اگر یہ مزاق ہے تو میں بھی دل کھول کر کہہ کے لگانے میں کسی سے پیچھے نہ رہوں گا، لیکن کیا تم یہ پوچھ گچھ روحی کی اماں پر کر رہے ہو؟ چپ رہو، فریدی نے گرج کر کہا۔ تقریباً دو میل چلنے کے بعد فریدی نے ڈرائیور سے گاڑی روکنے کو کہا۔ ٹیکسی رک گئی اور فریدی نے اپنا سامان سمیٹتے ہوئے سردار شکوا کو دھکیل کر کار سے نیچے اتارا۔ یہ ایک ویران تھا، یہاں بھورے رنگ کی چٹانیں بکھری ہوئی تھی۔ اب تم جاؤ، پتہ نہیں فریدی نے ڈرائیور کو مخاطب کیا تھا یا انور کو، بہرحال دوسرے ہی لمحے میں ٹیکسی انہیں وہیں چھوڑ گئی۔ سردار شکوا، فریدی آہستہ سے بولا، اس ویرانے میں اگر میں تمہیں قتل بھی کر دوں تو کسی کو کانو کان خبر نہ ہوگی، مجھے مار ڈالنا آسان نہیں ہوگا۔ خان یامین، سردار شکوا کے لہجے میں تلخی تھی، میں خان عیسیٰ کے ساتھیوں میں سے ہوں۔ خان عیسیٰ کا نام جس کا سیاح مجسمہ فریدی وادی کراگال میں دیکھ چکا تھا کافی سنسنی خیز تھا۔ فریدی کو بہت زیادہ محتاط ہو جانا پڑا۔ اس نے مسکرا کر کہا، مگر تم نے خان عیسیٰ کے ساتھ غداری کی ہے۔ خان عیسیٰ مجھ سے بڑا غدار تھا۔ آہا، تو خان عیسیٰ بھی اسی سیاہ تنظیم سے تعلق رکھتا تھا؟ فریدی نے حیرت ظاہر کی۔ تم نابدان کے کیڑے، اسے سیاہ تنظیم کہہ رہے ہو؟ سردار شکوا کا چہرہ سرخ ہو گیا۔ تم جو ہمیشہ بہت نیکام کرتے رہے ہو، کیا تم دونوں بھائی خان بیگم کو برسر اقتدار نہیں لانا چاہتے تھے؟ ہاں، ہم ابھی یہی چاہتے، فریدی نے فخری انداز میں کہا۔ وہ کراغال سے غداری کر کے کسی سیاہ تنظیم کو پروان نہیں چڑھانا چاہتا۔ خانم اس سے بھی زیادہ نیک اور شریف عورت ہے، تم اس کا ساتھ کیوں نہیں دیتے؟ سردار شکوا کا لہجہ تنزیہ تھا۔ وہ عورت ہے، کوئی عورت کراگالیوں پر حکومت نہیں کر سکتی۔ تو تم لوگ خان عیسیٰ کی موت کے راز سے واقف ہو گئے ہو، حالانکہ خانم اسے چھپانے میں کامیاب ہو گئی تھی۔ میں نے وہ مجسمہ اپنی آنکھوں سے دیکھا ہے، فریدی نے کہا۔ ایک دن تم سب سیاہ مجسموں میں تبدیل ہو جاؤ گے، سردار شکوا نے مسکرا کر کہا۔ پھر دفتن وہ چونک پڑا اور اس طرح آنکھیں پھاڑ پھاڑ کر فریدی کو دیکھنے لگا جیسے ابھی تک خواب دیکھتا رہا ہو۔ تم، وہ کپ کپاتی ہوئی آواز میں بولا، تم کراگالی ہرگز نہیں ہو سکتے، تمہارا لہجہ۔ فریدی نے اس کے منہ پر الٹا ہاتھ رسید کر دیا۔ سردار شکوا اس غیر متوقع حملے کے لیے تیار نہیں تھا۔ فریدی کا ہاتھ پڑتے ہی دوسری طرف الٹ گیا۔ فریدی نے اسے دوبارہ اٹھنے کا موقع نہیں دیا، پے در پے ٹھوکرے رسید کرتا رہا تھا کہ سردار شکوا کی ناک اور منہ سے خون بہنے لگا اور اس نے اٹھ کھڑے ہونے کی کوشش تر کر دی۔ ہاں، میں کراگالی نہیں، اس نے کہکا لگایا، لیکن اب تمہیں مجھے بہت سی کہانیاں سنانی پڑیں گی، ورنہ موت بھی تم سے پناہ مانگے گی۔ تو تم کون ہو؟ سردار شکوا نے خوفزدہ آواز میں کہا۔ وہی جس نے نصرت خان، قمر شمشاد اور زوبی کو موت کی آغوش میں سلا دیا تھا، کرنل فریدی۔ ہاں، اب تم مجھے ادارہ روابط आमा के मुताबिक बताओ, मैं कुछ नहीं जानता। फरीदी ने शिकार के थैले से चाकू निकालते हुए कहा, तुम्हारी हड्डियों से गोश्त अलग कर दूंगा, तुम ऐसा नहीं कर सकते। ये किस कानून? कानून का नाम मत लो, अपनी जबान से मेरी बात का जवाब दो। तुम मुझसे कुछ नहीं मालूम कर सकोगे। तुमने रूही को मशवरा दिया था कि वो इदारा रवाबित आमा से मदद तलब करे। मैं कुछ नहीं जानता। अरे तुम ये भी नहीं जानते जिसका इतराफ खुद रूही कर चुकी है, मैं किसी रूही को नहीं जानता। हालांकि तुमने घर पर रूही के मुताबिक बहुत से सवाल किए थे। सरदार शिकवा कुछ ना बोला। मैं ये भी जानना चाहता हूँ कि रामगढ़ की इस मासूम लड़की ने तुम्हारा क्या बिगाड़ था जिसको उसकी शादी के दिन सियाह मुजस्मे में तब्दील कर दिया गया था। मैं कुछ नहीं जानता। फरीदी ने उसके बाजू में चाकू उतार दिया और सरदार शिकवा किसी चौपाई की तरह हलक फाड़ कर चीखा, बताता हूँ, बताओ, मुझे इस काली तंजीम के चूहे पर भी रहम नहीं आ सकता। इसके सच्चाजाद भाई ने तंजीम के फंड में 3 लाख का इजाफा किया था। सरदार शिकवा करा कर बोला, गोया तंजीम का फंड इसी तरह के जरायम से बढ़ाया जाता है। इसके चचाजाद भाई का नाम और पता इसका एक ही चचाजाद भाई है, मैं नाम से वाकिफ नहीं हूँ। क्या वो अपने चचा की जायदाद हासिल करना चाहता था? हाँ उफ, मेरा ख्याल है हुक उफ। खैर छोड़ो, इसके अलावा और कोई बात नहीं हो सकती। अब इदारा रवाबित आमा। लेकिन सरदार शिकवा जुमला पूरा होने से पहले ही बेहोश हो गया। तुम बेहोश नहीं हुए सरदार शिकवा, मैं जिंदगी भर तुम्हारे होश में आने का इंतजार कर सकता हूँ। तुम शोक से बेहोश हो जाओ, मुझे तुम पर बिल्कुल रहम ना आएगा। मैं कुछ दिन पहले भी सरहदी पहाड़ियों में तुम्हारे तकरीबन 1 दर्जन आदमियों को मौत की नींद सुला चुका हूँ। अब आंखें खोलो वरना इस बार ये चाकू तुम्हारी नाक पर चलेगा। सरदार शिकवा ने आंखें खोल दी और होले होले कराहने लगा, रूही का बॉडी गार्ड शाहिद अजमल कहाँ है? निशात होटल के एक्टे खाने में। बहुत खूब, अब इदारा रवाबित आमा की असलियत मुझ पर जाहिर हो गई। तुम्हें इसके मुतल्लिक तकलीफ नहीं दूंगा क्योंकि डॉक्टर सलमान ने रूही से कहा था कि वो कटल बालक के एक होटल में है। अब मैं तुमसे निशात होटल और उसके मैनेजर के मुतल्लिक भी कुछ नहीं पूछूंगा। लेकिन अब तुम्हारे लिए क्या करूं? तुम्हें पुलिस के हवाले करना भी फजूल ही होगा क्योंकि हो सकता है तुम्हारी सयाह तंजीम के आदमी इस महकमे में भी मौजूद हों और तुम मुफ्त में तभी इमदाद हासिल करके सेहतियाब होने के बाद जेल से फरार हो जाओ। अच्छा तुम ही बताओ मैं तुम्हारे लिए क्या करूं? सरदार शिकवा कराहता रहा। अच्छा सुनो, तुम उठकर मुझ पर हमला करो ताकि मैं तुम्हें मौजूदा तकलीफ से निजात दिला दूं। नहीं, सरदार शिकवा दोनों हाथ आगे फैलाकर हजियानी अंदाज में चीखा, मैं गलती पर था सरदार शिकवा, मुझे तुम पर रहम ना खाना चाहिए। क्या तुम किसी जख्मी सांप पर रहम खाकर उसे छोड़ दोगे? नहीं नहीं, वो हलक फाड़ कर चीखा, मुझे मत मारो। क्या तुम तंजीम से कतई ताल्लुक कर सकते हो? फरीदी ने नरम लहजे में पूछा। सरदार शिकवा कुछ नहीं बोला। नहीं कर सकते, फरीदी मुस्कुराया। अगर उन्हें इसका शुबा भी हो गया तो वो तुम्हें जिंदा नहीं छोड़ेंगे। फिर क्यों ना तुम मेरे ही हाथों मरना पसंद करो। मैं वादा करता हूँ कि तुम्हें ज्यादा तकलीफ ना होगी। ठीक, दिल पर फायर करूंगा। नहीं नहीं, खुदा के लिए, आहा तुम लोगों को खुदा भी याद आ सकता है। मैं मरना नहीं चाहता, रहम करो। सरदार शिकवा गड़गड़ाया। तुम्हें उस मासूम लड़की पर भी रहम आया था जिसका सयाज मुजस्मा अभी माँ की छाती से चिमटा हुआ है। मैंने कुछ नहीं किया, कुछ नहीं किया। करागाल की खानम ने तुम्हारा क्या बिगाड़ा था? ओ ठहरो, मैंने ईसा खान के मुतालिक तो कुछ पूछा ही नहीं। क्या वो तंजीम से मुतालिक था? हाँ। फिर उसे क्यों सियाह मुजस्मे में तब्दील कर दिया गया? इसने तंजीम से गद्दारी की थी। वो किस तरह? तंजीम के खिलाफ यहाँ की हुकूमत से साजबाज कर रहा था। खान यूसुफ का भाई खान यामीन किस तरह मारा गया था? इसे खान ईसा ही ने मार डाला था, लेकिन शायद करागाल में किसी को भी इसका इलम ना हो। खान यामीन गालिबन इसलिए मारा गया था कि उसे तंजीम के मुतालिक कोई खास बात मालूम हो गई थी। खैर इसे भी छोड़ो, क्या तंजीम खान जेगम यानी करागाल के वालिद के भतीजे को मसनद इक्तदार पर देखना चाहती है? तंजीम को करागाल हुकूमत से कोई दिलचस्पी नहीं। डॉक्टर सलमान हकीकतन कौन है? मैं नहीं जानता, मैं इसे सिर्फ डॉक्टर सलमान ही के नाम से जानता हूँ। फरीदी इसकी आंखों में देख रहा था। क्या तुम मेरे इस एहसान को याद रखोगे कि मैंने तुम्हें जान से नहीं मारा? इसने कुछ देर बाद कहा। याद रखूंगा, सरदार शिकवा कराहा और अपने जख्मी होंठों पर जबान फेरने लगा। तुम भी करागाली हो? नहीं। क्या पहले तुम खान ईसा के एजेंट थे? तुम सब कुछ जानते हो, फिर मुझे बोलने पर क्यों मजबूर कर रहे हो? मेरी जबान कई जगह से कट गई है। तुम दूसरों से रहम और इंसानियत की तवक्को क्यों रखते हो जबकि बहमियत पर तुम्हारा ईमान है? मुझे उस मासूम लड़की का सयाह मुजस्मा हर वक्त याद रहता है, इसकी जिम्मेदारी मुझ पर आयद नहीं हो सकती। तुम पर आयद होती है, तंजीम के हर फर्द पर आयद होती है। तुम सब कातिल, साजिशी और गद्दार हो। जानते हो मैं तुम्हें क्यों नहीं मारना चाहता? सरदार शिकवा खामोश ही रहा। फरीदी फिर बोला, तुम लोग मुझे बेबस करके मार डालने का प्रोग्राम बना चुके हो। सरदार शिकवा खामोश ही रहा। फरीदी फिर बोला, तुम लोग मुझे बेबस करके मार डालने का प्रोग्राम बना चुके हो, इसलिए मैं तुम्हें दिखाना चाहता हूँ कि मैं क्या हूँ। मैं बिल्कुल बेकसूर हूँ। तुम्हारे जिम्मे क्या काम है? मैं इदारा रवाबत आमा के लिए काम करता हूँ और बस। लोगों को इसके कारनामे बताकर उससे मदद लेने पर उकसाते हो। हाँ, मेरे हाथ तशद्दुद से पाक है। मैं तुम्हें इसलिए छोड़ रहा हूँ कि तुम अपनी तंजीम को फरीदी के खतरे से आगाह करो, अपने सरगरों को बता दो कि फरीदी बहुत कुछ जानता है, मैं किसी को कुछ नहीं बताऊंगा। सरदार शिकवा गड़गड़ाया, क्यों? मैं एहसान फरामोश नहीं हूँ। तुम्हारा मौजूदा हुक्मरान कौन है? कोई औरत, उसे कोई नहीं जानता, मुझे भी कोई नहीं जानता। सरदार शिकवा जो जानते हैं वो भी नहीं जानते। इस बार मैं इस तंजीम को बुनियादों से उखाड़ कर फेंक दूंगा। मुझे यकीन है कि ऐसा ही होगा, सरदार शिकवा भराई हुई आवाज में बोला। उठो फरीदी, इसकी बगलों में हाथ देकर उठता हुआ बोला, इधर यहाँ इस पत्थर पर बैठ जाओ, थोड़ी देर बाद कटल बाला की बस आएगी। वो उसे इस पत्थर पर हैरतजदा छोड़कर सड़क की बाई जाने वाली ढलान में उतरता चला गया। सरदार शिकवा में इतनी भी हिम्मत नहीं रह गई थी कि वो खड़ा होकर उसे जाते देखता। कासिम और पराठे। कासिम सबसे पहले रूही के यहाँ पहुँचा। रूही घर पर मौजूद नहीं थी, लेकिन वो शाबा थी। कासिम को देखकर उसने डांटते हुए खुशामदेद कही, आप उफू कहाँ थे आप? कुछ नहीं, कुछ नहीं, कोई बात नहीं, ही, लेकिन मुझे भूख लग रही है। ओहो, जरूर इधर चलिए मेरे कमरों में। रूही साहिबा तो है नहीं, आप तो हैं, ही। वो इसे एक कमरे में लाई और उसे वहीं बैठने का इशारा करती हुई बोली, ठहरिए, मैं आपके लिए चाय तैयार कर दूं, और खान तो आपका देख ही चुकी हूँ। मैं भी वहीं चल रहा हूँ, बावर्ची खाने में आपका हाथ बटाऊंगा। ओहो, आप? नौशाबा ने अपनी गुंजीली आवाज में हैरत जाहिर की। अरे मैं तो बड़ी अच्छी चपातियाँ पकाता हूँ, ही। कासिम सर झुकाकर किसी शर्मीली लड़की की तरह अपनी उंगलियां मरोड़ रहा था। नहीं, आप यहीं बैठिए, नौशाबा हंसती हुई चली गई। कासिम उदास हो गया और बार बार ठंडी आहें बरता और पेट पर हाथ फेरने लगता। वो इसलिए उदास नहीं था कि नौशाबा इसे तनहा छोड़ गई थी, बल्कि इसलिए मगमूम हो गया था कि फ्राई पैन में तले जाने वाले पराठों की बू से महरूम हो जाएगा। इसे कुछ इसी शिद्दत से भूख लग रही थी। वो उठकर कमरे में टहलने लगा। इस वक्त ना इसे जमीन दोस्त दुनिया याद थी और ना वहाँ की तगड़ी तगड़ी लड़कियाँ। इस वक्त तो इसके जहन पर बकरे की रान मुसलत थी। इसे इसकी फिक्र भी नहीं थी कि वो 6 लाख रुपए गंवा चुका है। आधे घंटे तक उसे नौशाबा की वापसी का मुंतजर रहना पड़ा, लेकिन ये इंतजार नतीजे के एतबार से कुछ ऐसा महंगा भी नहीं पड़ा, क्योंकि चाय की कश्ती बहुत वजनी थी। इसमें तकरीबन 20 अदद पराठे और 1.5 दर्जन नीम बरश्त अंडे मौजूद थे। आपको बहुत इंतजार करना पड़ा। कोई बात नहीं, कासिम किसी नदीदे बच्चे की तरह मुंह चलाता हुआ बोला, और फिर वो इतने इन्हमाक से इस कश्ती पर हाथ साफ करने लगा कि नौशाबा की मौजूदगी भी याद न रही। आपको वहाँ खाने पीने की तकलीफ जरूर रही होगी, नौशाबा ने कहा। जी, कासिम इस तरह चौका कि नवाला हाथ से छूट पड़ा, लेकिन फिर फौरन ही उसे उठाकर मुंह में डालता हुआ बोला, नहीं बिल्कुल नहीं, दाऊं दाऊं, मगर वो साला छनक छनक दाऊं दाऊं, ही। मैं नहीं समझी आप क्या कह रहे हैं। अरे वो कुछ नहीं, बंदर था बंदर, नौशाबा ने कुछ इस अंदाज में बौखलाकर कासिम की तरफ देखा जैसे इसके सही दिमाग होने में शुभ हो। साथ ही कासिम को याद आ गया, हमीद ने चलते वक्त ताकीद की थी कि जमीन दोस्त दुनिया के मुतालिक किसी को कुछ न बताए, वरना लोग उसे पागल समझेंगे, किसी को यकीन न आएगा। फिर कासिम ने ये भी सोचा कि वहां लड़कियां भी थी, मुमकिन है कि इनका तस्करा आ जाए, फिर नौशाबा से भी हाथ धोने पड़े। इसने दवतन चुप साध ली, लेकिन ये खामोशी भी उसे नामनासिब मालूम होने लगी। मुमकिन है नौशाबा सोचे कि वो इसे कुछ बताना नहीं चाहता। वो कुछ कहने ही वाला था कि रूही कमरे में दाखिल हुई। अग कासिम बौखलाकर खड़ा हो गया। बैठिए बैठिए, मुझे अभी मुलाजमों से मालूम हुआ कि आप आ गए हैं। कैसे आए, कहाँ थे? हमीद साहब भी लापता हो गए हैं। कासिम बैठकर फिर पराठों के साथ इंसाफ करने लगा। वो इसे क्या बताता, हमीद ने मना कर दिया था, मगर ये नहीं बताया था कि वो उसके बजाय क्या कहेगा। वो साले बदमाश थे, इसने कुछ देर बाद कहा और मजीद कहने के लिए सोचने लगा। इसे खुद पर गुस्सा आया कि उसे बात बनाना भी नहीं आता। ले क्यों गए थे आपको, रूही ने पूछा। ये सवाल कासिम जैसे कूड़ मगज के लिए भी गैर मुतवक्को नहीं था, और वो पहले ही से इसका कोई माकूल सा जवाब सोचने की कोशिश कर रहा था। अरे वो कोई खास बात नहीं, इन बदमाशों ने मुझसे 6 लाख रुपए वसूल कर लिए। कितने, नौशाबा का मुंह हैरत से फैल गया। 6 लाख? ये पराठे बड़े लजीज मलजीज हैं, क्या आपके पास इतनी रकम मौजूद थी, रूही ने पूछा। चेक बुक, उन्हें मेरी चेक बुक मिल गई थी। मेरे खुदा, नौशाबा ने एक तवील सांस ली, कुछ देर खामोश रही, फिर बोली, तो इस रात वो लोग शायद आपकी चेक बुक तलाश कर रहे थे। हाँ हाँ जरूर, यही ही बात है, कासिम सरहलाकर बोला। चेक बुक मेरे सूटकेस में थी। क्या उन्होंने आप पर तशद्दुद किया था, रूही ने पूछा। नहीं, वो साला छनक छनक मुझे खाना नहीं खाने देता था। मैं नहीं समझी, कासिम फिर संभल गया, मगर इसे क्या करता कि साला छनक छनक मुस्तकिल तौर पर इसके जहन से चिपक गया था। इसकी गोलमोल बातों से रूही अंदाजा ना कर सके। फिर थोड़ी देर बाद वो भी उसे इसी अंदाज में देखने लगी जैसे वो सही दिमाग नहीं हो। दोनों कभी एक दूसरे को देखती और कभी कासिम को देखने लगती, जो सर झुकाए अंडों और पराठों से निपट रहा था। फिर चाय उंडेलते वक्त इसकी जहनी रो बहक गई और इसने फिर छनक छनक का तस्करा छेड़ दिया। वो एक बंदर था, बंदर यानी के बंदर, आप समझती है ना, जब मैं चेक पर दस्तखत करने से इनकार कर देता था। तो वो साला मुझे खाना नहीं खाने देता था। मैं भूख के अलावा और सब कुछ बर्दाश्त कर सकता हूँ। अगर मेरे बैंक बैलेंस में 6,000,00,000 होते तब भी मैं खाली हाथ चला आता। तो इस बंदर की वजह से आपने, हाँ वो बड़ा मूजी था, हाथ नहीं आया वरना टांगे चीर कर फेंक देता। फरीदी और हमीद साहिबान को भी आपकी तलाश थी, साहिबान को मेरा मतलब है वो दोनों साहिब। अरे हमीद भी तो था मेरे साथ, कासिम ने आहिस्ता से राजदाराना अंदाज में कहा। क्या नहीं रूही कलेजे में हैरत थी। अरे हाँ इसे भी तो पकड़ ले गए थे वो लोग। इन दोनों ने फिर एक दूसरे की तरफ देखा बिल्कुल इसी अंदाज में जैसे उन्हें यकीन ना आया हो। इसे तो कटहरे में भी बंद कर दिया गया था। हाँ अचानक इसी वक्त हमीद इसी कमरे में डराता चला आया, शायद इसने कासिम का आखिरी जुमला सुन लिया था। कासिम इसे देखकर बौखला गया। अरे हम हमीद भाई, चंद लम्हे उसे घूरता रहा, फिर तहकुमान लहजे में बोला, उठो अपना सामान उठाओ और चुपचाप यहाँ से चले जाओ। मैं तुम्हारी वजह से हम लोगों को इतनी परेशानियां उठानी पड़ी। अरे वाह, कासिम हाथ नचाकर बोला, तुम खुद उठाओ सामान यहाँ से और चले जाओ। बड़े आए दोनों जमाने वाले। अबे हाँ, तुम कटहरे में बंद कर दिए गए थे, तुम हवा में उड़े थे, उसने मुझे बताया था। क्या नाम दफतन हमीद बहुत ज्यादा मखमूम नजर आने लगा और फिर मायूसाना अंदाज में सरे लाकर बोला, रूही को अपने साथ आने का इशारा किया। वो दोनों एक दूसरे कमरे में आए। तुमने देखा, हमीद ने मगमूम लहजे में कहा, मेरी समझ में नहीं आता, इसकी ज़हनी हालत ठीक नहीं है, हमीद ठंडी सांस लेकर बोला, शायद उन लोगों ने इसे बहुत ज्यादा अजियतें दी हैं। आप कहाँ थे? ओ मैं इसी की तलाश में था, लेकिन उन लोगों ने शायद उसे खुद ही छोड़ दिया, मगर इसके एवज उन्होंने इसके बाप से भारी रकम वसूल की होगी। मगर वो तो कहते हैं कि इनसे बेशुमार चेकों पर दस्तखत लिए गए थे। इनका अंदाजा है कि तकरीबन 6,00,000 का बैलेंस साफ हो गया। बकवास है, इसका कोई जाती बैलेंस नहीं था। आपको यकीन है कि इनकी ज़हनी हालत ठीक नहीं है? मुझे यकीन है। क्या आप इसकी बेरे सरोपा बातों से अंदाजा नहीं कर सकती? मुझे वो इस वक्त मिला था जब किसी श्याली बंदर पर पथराव कर रहा था। बंदर? हाँ, वो किसी बंदर का भी तस्करा कर रहे थे। इतने में एक मुलाजिम ने आकर इतला दी के फोन पर हमीद की कॉल है। रूही और हमीद साथ ही इस कमरे में आए जहाँ फोन था। हमीद इसके अलावा और क्या सोच सकता था कि दूसरी तरफ फरीदी ही होगा। मगर वो अनवर निकला और हमीद की पेशानी पर शिकने पड़ गई। अनवर फरीदी के मुतालिक पूछ रहा था। मैं नहीं जानता वो कहाँ है। अच्छा, जब आए तो लालाजार के लिए रिंग करना, मैं वही मुकीम हूँ, रूम नंबर 27 में, देखा जाएगा, हमीद ने कहा और रिसीवर रख दिया। अनवर की अचानक आमद उसे अच्छी नहीं लगी थी। फिर वो रूही की तरफ मुड़कर बोला, तुम अपनी सुनाओ, तुम पर फिर कोई हमला तो नहीं हुआ? नहीं, अभी तक महफूज हूँ। मगर आप अचानक इस तरह गायब कहाँ हो गए थे? रामगढ़ से बाहर नहीं गया था? यही है हमारी जिंदगी, जो आम आदमियों को बड़ी पुरकशिश नजर आती है, मगर हकीकत कोई मुझसे पूछे। फरीदी साहब कहाँ है? हाँ, हमीद ने एक तवील सांस ली, चल लमे होंठ बीचे, रूही को घूरता रहा, फिर शान को जुम्बश देकर बोला, मैं नहीं जानता हूँ कहाँ है। तुम उनके मुतालिक मुझसे कुछ ना पूछा करो, क्यों? मेरी तबीयत मुतनफर होती है इनके तस्करे से, हमीद ने खिला में घूरते हुए आहिस्ता से कहा। मैं खुद नहीं समझ सकता कि मुझ में ये तब्दीली क्यों हुई है। मैं कर्नल फरीदी के पसीने की जगह खून बहाने को तैयार रहता था, मगर अब मैं नहीं समझ सकता। वो इस तरह अपनी पेशानी रगड़ने लगा जैसे किसी उलझन में हो। बोलने का अंदाज भी ऐसा ही था जैसे इसे वहाँ रूही की मौजूदगी का एहसास ही ना रहा हो। क्या बात है, मैं नहीं समझी कि आप क्या कह रहे हैं। हमीद चौकर उसे घूरने लगा, फिर तेज किस्म की सरगोशी में बोला, मैं कर्नल फरीदी को कत्ल कर दूंगा। मैं उसे नहीं पसंद करता कि तुम बार बार उसका तस्करा छेड़ो। फरीदी का दुश्मन। फरीदी एक पब्लिक टेलीफोन बूथ से अनवर को फोन कर रहा था। इसने पहले हमीद को फोन किया था और उससे अनवर का पता मालूम करने के बाद अब उसे यहाँ से वापस जाने के मुतालिक हिदायत दे रहा था। इसने अपनी जरूरियात की बेतरी चीजें मंगवाई थी, जिनमें जर्मन साख्त का एक ट्रांसमीटर भी था, क्योंकि सरदार शिकवा से इतनी मालूम हासिल हो जाने के बाद वो हर हाल में करागाल की खानम से रब्ता कायम रखना चाहता था। रिसीवर हुक से लगाकर वो बाहर निकल आया। उसने अब अपने चेहरे से दाढ़ी अलग कर दी थी, लेकिन खदोखाल अब भी करागाल ही के उसे बरकरार रखे थे। रात तारीख और सर थी। उसने अलिस्टर के कॉलर खड़े कर लिए और फुल हेड का गोशा पेशानी पर झुकाता हुआ एक तरफ चल पड़ा। अगर किसी दूसरे को इसकी इस हरकत का इलम हो जाता कि इसने सरदार शिकवा को इन अहम तरीन एतराफात के बाद भी छोड़ दिया, तो वो उसे यकीनी तौर पर पागल समझता। क्या सरदार शिकवा को सुल्तानी गवाह बनाकर इदारा रवाबित आमा के खिलाफ कानूनी कार्रवाई नहीं की जा सकती थी? जरूर की जा सकती थी, मगर फरीदी इतना जल्दबाज नहीं था। वो जानता था कि सरदार शिकवा अदालत में हाजिर होकर इन इल्जामात के इतराफात हरगिज ना करेगा। इसे हर लहजा खदशा लाहक रहेगा कि बरसरे अदालत में भी इसे गोली मारी जा सकती है। वो मामूली डाकुओं और चकों की तंजीम तो थी नहीं, यकीनन उन लोगों के वसाइल महदूद होंगे जो एक बड़ी हुकूमत से टकराने की कोशिश कर रहे थे। यही नहीं, इनके हौसले बेनुल भी थे। ऐसे मौके पर अगर फरीदी की जगह और कोई होता तो इसके हाथ पैर फूल जाते, लेकिन इसके सुकून में जरा बराबर भी फर्क नहीं आया। वो सब कुछ अपनी सोची समझी स्कीमों के मातहत करना चाहता था। वो जानता था कि इस सिलसिले में ज्यादा शोर शर मचाना फजूल ही होगा, क्योंकि मुजरिमों के हौसले बुलंद हैं। वो यकीनन खुद को इतना महफूज और मजबूत समझते हैं। अमीर का इस तरह छोड़ दिया जाना ही इनकी दीदा दिलेरी की एक खुली हुई दलील थी कि इस किस्म की हरकत कर सकें। क्या ये हुकूमत को एक खुला हुआ चैलेंज नहीं था, जिसका मकसद यही हो सकता था कि इस खबर से मुल्क में सरासमगी और इंतशार फैले। वो पैदल ही चलता रहा। सरदार शिकवा से निपटने के बाद इसने इदारा रवाबत आमा के मुतालिक मालूम हासिल करनी शुरू कर दी थी। डॉक्टर सलमान जो इदारा का इंचार्ज था रामगढ़ी में रहता था और वहां के मतमूल और बाइज्जत लोगों में इसका शुमार होता था। फिलहाल फरीदी ने डॉक्टर सलमान ही को तख्त मश्क बनाने की स्कीम तैयार की थी, मगर इसका ये तरीकाकार इसके महकमे को एक आंख ना भाता, क्योंकि इसमें जाब्ते की कार्रवाइयां शामिल ना थी। वैसे फरीदी को यकीन था कि अगर जाब्ते की कार्रवाई शुरू की गई तो क्यामत तक कामयाबी नहीं हो सकेगी। वो फेरिस ड्रीम की इमारत के करीब रुक गया। ये यहाँ का सबसे ज्यादा शानदार नाइट क्लब था और इसे तवक्को थी कि वो यहाँ कुछ न कुछ काम जरूर कर सकेगा। तवक्को इसलिए थी कि डॉक्टर सलमान यहाँ का मुस्तकिल मेंबर था। ये इमारत एक बड़ी पुरफजा जगह पर वाकई थी। इसकी रोशनियाँ पुखी ताल के पुरसुकून पानी पर लहरिये बनाती रहती थी। फरीदी ने क्लॉक रूम में जाकर अलस्टर उतारा, फुट हेड रेक पर रखी और वसी हाल में दाखिल हो गया। वो इसके चेहरे पर रामगढ़ के बाशिंदों के लिए अजनबियत थी, लेकिन लिबास से कोई कम हैसियत आदमी नहीं मालूम होता था। हाल में अरेक्स्ट्रा की मधम मौसीकी गूंज रही थी और मरकजी ट्यूब की दूधिया रोशनी में खूबसूरत चेहरों पर फटकार सी बरस रही थी। कम अज कम फरीद का यही ख्याल था कि इस किस्म की रोशनी किसी म्यूजियम के मम्मी खाने ही के लिए मौजू हो सकती है। वहाँ अभी बतेरी मेजें खाली थीं। फरीदी ने सरसरी तौर पर हाल का जायजा लिया और अचानक एक जगह इसकी निगाह रुक गई। वो मंजर यकीनन गैर मतवक्को था। इसने एक मेज पर हमीद को देखा। वहाँ हमीद की मौजूदगी गैर मतवक्को या गैरत अंगेज नहीं थी, मगर वो तनहा नहीं था और वो दूसरा आदमी जिसे वो गुफ्तगू कर रहा था डॉक्टर सलमान के अलावा और कोई नहीं हो सकता था। ये दराज कद और मजबूत जिस्म का आदमी था। चेहरे पर फ्रंट कट दाढ़ी और बारीक तराशी हुई मूंछें थीं। आंखों पर रमलस फ्रेम की एनक इसके खदोखाल से काफी अहम आहंग मालूम होती थी। फरीदी को हमीद पर गुस्सा आया है। उसे ऐसी हरकत ना करनी चाहिए थी। वो आहिस्ता आहिस्ता चलता हुआ इस मेज पर आया जो इनसे ज्यादा दूर नहीं था और वो यहाँ से इनकी गुफ्तगु आसानी सुन सकता था। वो इनकी तरफ पुश करके बैठ गया। हमीद डॉक्टर सलमान से कह रहा था, आप हैरान ना हो डॉक्टर साहब, मैं बहुत देर से आपकी तलाश में था। आपके लिए अजनबी जरूर हूँ, मगर जरा सी देर में हम एक दूसरे के लिए अजनबी ना रह जाएंगे। आपने कभी न कभी मेरा नाम जरूर सुना होगा, अगर ना सुना हो तब मुझे आपसे मिलकर खुशी होगी। डॉक्टर सलमान के लहजे में सुकून और ठहराव था। ज्यादा मुझसे अजनबी ही मिलते हैं। मेरा कार्ड, हमीद ने जेब से अपना कार्ड निकालकर इसके सामने रखते हुए कहा और फरीदी की उलझन बढ़ गई, मगर वो खामोश सुनता रहा। आहा ओ कैप्टन हमीद, डॉक्टर सलमान बड़ी गर्मजोशी से मुसावा करता हुआ बोला। हाँ मुझे इलम था कि आप यही मुकीम हैं। गालिबन हाँ, रूही साहिबा ने तज़किरा किया था, आप शायद उन्हीं के साथ हैं। जी हाँ मैं वही हूँ रूही के साथ। क्या आप इसी मसले पर गुफ्तगू करेंगे? नहीं, मैं सिर्फ इसलिए आपसे मिलने का ख्वाहिशमंद था कि आप मायरे नफ्सियात हैं। मैं नहीं जानता कि मैं हूं भी या नहीं, डॉक्टर सलमान ने खाकसराना अंदाज में मुस्कुराकर कहा। नहीं, मैंने आपकी तारीफ मुतअद्दिद आदमियों से सुनी है। आपका इदारा मुल्क को कौम की गिरां कदर खिदमात अंजाम दे रहा है। इस नौयत के इदारे तो शायद इन ममालिक में भी ना मिले जो खुद को हर मामले में दुनिया का इमाम समझते हैं। हौसला अफजाई है आपकी। अब इन बातों को छोड़कर मेरे मामले की तरफ आइए, मैं बहुत परेशान हूँ। हमीद कुछ सोचने लगा। इसके चेहरे पर उलझन के आसार थे। फिर वो बाईं हथेली से अपनी पेशानी रगड़ता हुआ बोला, आज सुबह से मैं खुद में एक अजीबोगरीब तब्दीली महसूस कर रहा हूँ। अच्छा, किस किस्म की तब्दीली? किस तरह बयान करूँ? हमीद इस अंदाज में बड़बड़ाए जैसे खुद से मुखातिब हो। कह डालिए, फजूल से फजूल बात भी हकीकतन बड़ी अहमियत रखती है। इसकी कोई न कोई नफ्सियाती वजह जरूर होती है। आज दिन में कई बार मैंने सोचा है कि कर्नल फरीदी को कत्ल कर दूं। डॉक्टर सलमान हक्का बक्का रह गया। फिर इसके चेहरे पर जिस किस्म के आसार नजर आने लगे, जैसे इस बात से बड़ा सदमा पहुंचा हो। फरीदी ने भी अब अपना रुख बदल दिया था। अब वो इस पोजीशन में था कि उन्हें आसानी से देख सकता था। क्या आप मेरी काबिलियत का इम्तिहान ले रहे हैं? डॉक्टर सलमान कुछ देर बाद मुस्कुराकर बोला, लेकिन ये मुस्कुराहट जानदार नहीं थी, इसीलिए मुझे पसोपेश था। अमीर ने एक तवील सांस लेकर कहा, मैं खुद भी यकीन नहीं कर सकता कि कभी फरीदी साहब की तरफ से मेरे दिल में इस किस्म के ख्याल भी पैदा हो सकेंगे, मगर मैं इसे ख्याल नहीं कह सकता। यह तो जुनून था, खुला हुआ जुनून। अगर आप इसे जुनून तस्लीम करते हैं तब तो वो हरगिज जुनून नहीं था, डॉक्टर सलमान इसकी आंखों में देखता हुआ बोला। मैं नहीं समझा, ठहरिए, क्या आपकी दानिश में इसकी कोई वजह भी है? नहीं कोई नहीं, हमारे ताल्लुकात हमेशा बहुत अच्छे रहे हैं। ताल्लुकात को छोड़िए, जब हम ऐसे मामलों पर किसी बात की वजह दरियाफ्त करने बैठते हैं तो ताल्लुकात की हैसियत यूं ही सतही सी होती है, क्योंकि ताल्लुकात मंतकी शऊर के रहीने मिन्नत होते हैं। इनका ताल्लुक लाशऊर से नहीं होता, ये तो आपकी कोई लाशऊरी गिरा है जिसने यक बयक एक नई शिकल इख्तियार कर ली है। हमीद इस तरह मुंह खोले बैठा रहा जैसे इस गुफ्तगू का एक लफ्ज भी इसकी समझ में न आया हो। आप नहीं समझे, डॉक्टर ने मुस्कुराकर पूछा। जी नहीं, बिल्कुल नहीं। अच्छा ठहरिए, क्या वाकई आप ये समझते हैं कि कभी आपका हाथ कर्नल फरीदी पर उठ जाएगा? मेरा खुदा, हमीद फिर अपनी पेशानी रगड़ने लगा। मैं किस तरह कहूँ कि अगर आज वो मेरे सामने होते तो शायद। उफ, हमीद आंखें बंद करके खामोश हो गया। डॉक्टर सलमान उसे बहुत गौर से देख रहा था। हमीद ने कुछ देर बाद आंखें खोली और फरीदी दिल ही दिल में इसकी इस शानदार एक्टिंग की तारीफ करने लगा। हमीद की आंखें कुछ ऐसी लग रही थी जैसे वो काफी लंबी नींद के बाद जागा हो। इसने भराई हुई आवाज में कहा, मैं इसे कत्ल कर दूंगा, दुनिया की कोई ताकत मुझे बाज नहीं रख सकती। वो बड़बड़ाता हुआ उठ गया और इस तरह दरवाजे की तरफ बढ़ने लगा जैसे अंधा हो। फिर वो एक मेज से टकराकर गिरते गिरते बचा। मेज उलट गई, लोग चौंक पड़े, लेकिन हमीद इससे लापरवाह दरवाजे की तरफ बढ़ता चला गया। क्लब के मुहाफिजों ने आगे बढ़कर उसे रोकना चाहा, लेकिन डॉक्टर सलमान ने उन्हें ठहरने का इशारा किया। जिस मेज से हमीद टकराया था वो खाली थी, मगर एक आला किस्म के गुलदान का नुकसान जरूर हुआ था। मैं गुलदान की कीमत अदा कर दूंगा, डॉक्टर सलमान ने मुहाफिजों से कहा। वो मेरे दोस्त से नशा ज्यादा था, जाओ क्लर्क से कह दो मेरे हिसाब में डाल दे। मुआविज चुपचाप वापस चले गए। डॉक्टर सलमान ने जेब से सिगरेट गैस निकाला, एक सिगरेट मुंतखिब की और उसे सुलगाकर कुर्सी की पुछ से टिक गया। इसकी आंखें सोचों में डूबी हुई थी। फरीदी बड़ी दिलचस्पी से इसके चेहरे का जायजा ले रहा था, साथ ही वो ये भी सोच रहा था कि हमीद पर इसकी मेहनत जाया नहीं हुई। डॉक्टर सलमान ने एक वेटर से कुछ कहा और वो काउंटर की तरफ चला गया, जो थोड़ी देर बाद ट्रे में एक गिलास और एक बोतल लेकर वापस आया। फरीदी ने थोड़ी ही देर बाद महसूस कर लिया कि डॉक्टर बिला नोशो में से है। फरीदी काफी की चुस्कियां लेता रहा। डॉक्टर सलमान की शख्सियत इसके लिए काफी दिलचस्प थी, वो इसे और ज्यादा करीब से देखना चाहता था। हाल में मौसीकी की लहरें नकरई कहकों से हम आहंग होती रहीं। कुछ देर बाद फरीदी को डॉक्टर सलमान की के करीब एक जाना पहचाना सा चेहरा नजर आया। ये दिलकश का मैनेजर था। डॉक्टर सलमान ने सर हिलाकर उसे बैठने का इशारा किया। फरीदी दिलकश के मैनेजर के अंदाज में ऐसा से कमतरी की झलके महसूस कर रहा था। क्या खबर है? डॉक्टर सलमान ने इसकी तरफ देखे बगैर पूछा। आज किसी ने सरदार शिकवा को बहुत बुरी तरह जोदोकोप किया है। क्या मतलब? डॉक्टर सलमान ने इसकी तरफ देखे बगैर कहा। ये नहीं मालूम हो सका कि वो कौन था, खुद सरदार शिकवा ने बताया। क्या वो हमला आवर को पहचानता नहीं था? नहीं, इसके बयान से तो यही मालूम होता है कि वो कोई जाना पहचाना आदमी था। क्या तुम्हारे दोनों जुमलों में किसी किस्म का रब्त मौजूद है? डॉक्टर सलमान ने जल्लाए हुए लहजे में कहा। देखिए, मैं अर्ज करता हूँ, जल्दी करो, उसे जिसने भी पीटा है बुरी तरह पीटा है, और आइंदा के लिए इसे ताकीद कर दो कि हमेशा अच्छी तरह पीटा करे। डॉक्टर सलमान मुस्कुराकर बोला, फिर इंतहाई खुश्क लहजे में कहने लगा, वो लोग जो कम से कम अल्फाज में अपना माफ़ूल ज़मीर नहीं बयान कर सकते उन्हें मर ही जाना चाहिए, क्योंकि जब वो जबान हिलाने के आड़ से नावाकिफ हैं तो इनसे कोई अच्छी तवक्को किस तरह की जा सकती है। सरदार शिकवा कहता है कि ये मेरा निजी मामला है, इसलिए मैं इसकी तफसीलात में जाना पसंद नहीं करता। इस वाक्य का तंजीम से कोई ताल्लुक नहीं, फिर शायद इसका दिमाग खराब हो गया है, डॉक्टर सलमान ने एक तवील सांस लेकर कहा और छत की तरफ देखने लगा। फिर थोड़ी देर बाद दलकश के मैनेजर की आंखों में देखता हुआ बोला, इसने जो कुछ भी कहा है इससे बगावत की बू आती है। तुम जानते हो कि तंजीम में शामिल हो जाने के बाद आदमी का कोई भी मामला इन्फिरादी नोयत का हामिल नहीं रह जाता। इसके जिस्म की एक एक हरकत तंजीम की अमानत होती है। क्या आप कटल वाला जाएंगे? जाना ही पड़ेगा और मैं इसी वक्त जाऊंगा। डॉक्टर सलमान उठ गया, इसके साथ ही दलकश का मैनेजर भी उठा और दोनों हाल से चले गए। फरीदी के होंठों पर एक शरारत आमेज मुस्कुराहट रक्स कर रही थी। नए साथी सरदार शिकवा की हालत अब तय थी। जब बस वहां पहुंची तो इसने पत्थर पर बैठे ही बैठे हाथ उठाकर ड्राइवर को रोकने का इशारा किया, लेकिन दूसरे ही लम्हे में ये बात भी इस पर रोशन हो गई कि अब अपने पैरों पर खड़ा ना हो सकेगा, क्योंकि शायद इसका एक टोकना भी उतर गया था। वो कटर बालक की जानी पहचानी हुई शख्सियतों में से था। शायद बस के कुछ मुसाफिर उसे पहचानते थे, उन्होंने इसे बस पर बैठने में मदद दी। जाहिर है कि लोगों को इस वाक्य पर हैरत हुई होगी, लेकिन वो सरदार शिकवा से सही बात नहीं मालूम कर सके। बहरहाल इसकी हालत ऐसी थी कि इसे एक अस्पताल में दाखिल होना पड़ा। फिर जरा ही देर में ये खबर चारों तरफ मशहूर हो गई कि सरदार शिकवा एक वीराने में जख्मी पाया गया है। ये खबर तंजीम से ताल्लुक रखने वाले किसी आदमी के जरिए दिलकशा होटल के मैनेजर तक भी पहुंची और वो इस्तफसार हाल के लिए कटल वाला आया, लेकिन सरदार शिकवा ने उसे भी असलियत से आगाह नहीं किया। फिर इसने डॉक्टर सलमान को उस वाक्य की इतला दी। फेरीज ड्रीम में फरीदी भी मौजूद था। इस तरह दिलकशा के मैनेजर के मुतालिक रहे सहे शकूक भी रफा हो गए और इसका शुमार भी उन्हीं लोगों में करने लगा जिनसे इसे निपटना था। फरीदी ने यह भी महसूस किया कि वो दोनों अब सीधे कटल वाला ही जाएंगे, इसलिए वो भी फेरीज ड्रीम से निकल आया। वो सोच रहा था कि क्यों ना उन्हें भी राह में रोककर हैरतजदा किया जाए, मगर फिर ये ख्याल तर्क कर दिया। वो सबसे पहले ये मालूम करना चाहता था कि सरदार शिकवा डॉक्टर सलमान से क्या बताता है। इसने बाहर निकलते ही एक टैक्सी ली और कटलवाला की तरफ रवाना हो गया। कुछ देर बाद इसने मुड़कर देखा, दूर किसी कार की हेडलाइट्स नजर आ रही थी और वो शायद डॉक्टर सलमान ही की कार थी। इस सुनसान रास्ते पर सिर्फ दो ही कारें तोड़ रही थी। कटलवाला तक कार इसकी टैक्सी के पीछे ही पीछे रही थी। कटलवाला पहुंचकर फरीदी की टैक्सी को इसके अकब में होना पड़ा और फरीदी ने ड्राइवर से कहा इसी कार के पीछे लगे रहो। जब डॉक्टर सलमान की कार अस्पताल के कंपाउंड में दाखिल होने लगी तो फरीदी ने टैक्सी सड़क ठीक पर रुकवा दी और ड्राइवर के हाथ में 10-10 के 3 नोट देता हुआ बोला, मेरा इंतजार करना अच्छा साहब। ड्राइवर ने पुरमसरत लहजे में कहा, रामगढ़ से कटलवाला तक बमुश्किल तमाम 7 रुपए बनते, लेकिन इस मुसाफिर की फयाजी पर उसे हैरत भी हुई और शुबा भी, लेकिन इसे इससे क्या सरोकार हो सकता था। फरीदी कार से उतरकर चुपचाप अस्पताल के कंपाउंड में दाखिल हो गया। दिलकश का मैनेजर डॉक्टर सलमान को प्राइवेट वार्ड की तरफ ले जा रहा था। फरीदी इनके साथ ही चलता रहा और उन्हें शायद इस पर शुबा करने की भी फुर्सत नहीं थी। जैसे ही वो एक कमरे में दाखिल हुए, फरीदी चक्कर काटकर वार्ड की पुश्त पर पहुंच गया। कमरों की साख से इसने पहले ही अंदाजा कर लिया था कि हर कमरे में अकबी खिड़की जरूर होगी। वार्ड की पुश्त पर चीड़ का घना जंगल था। फरीदी खिड़की के नीचे दबक गया। खिड़की से आने वाली रोशनी एक दरख्त की शाखों पर पड़ रही थी और नीचे गहरा अंधेरा था। इसने सरदार शिकवा की आवाज सुनी जो कह रहा था, मैं तंग आ गया हूँ अपने हमदर्दों से और मेरा दिल चाहता है कि खुदकशी कर लूँ। मेरी समझ में नहीं आता कि उन्हें क्या बताऊँ, लेकिन तुम मुझे बताओगे। ये डॉक्टर सलमान की आवाज थी। अब आपको बताना पड़ेगा, लेकिन ये मेरा निजी मामला है। कतई निजी, तुम्हारा कुछ भी तुम्हारा नहीं है। तुम सब कुछ तंजीम के लिए वक्फ कर चुके हो, मेरी खिदमत, मेरी दौलत, इनके अलावा आप और किस चीज की तवक्को रखते हैं? क्या मैं अपनी मोहब्बत, अपनी नफरत और दुश्मनी के जज्बात भी तंजीम के लिए वक्फ कर चुका हूँ? तुम बैठ ठहरो, डॉक्टर सलमान ने कालबन दिलकश के मैंने जैसे कहा था। फरीदी ने कदमों की आवाज सुनी जो बतदरीज दूर होती हुई सन्नाटे में मदगम हो गई। ये सब कुछ एक औरत के लिए हुआ है डॉक्टर, सरदार शिकोह की आवाज आई। फरीदी एक तवील सांस लेकर मुस्कुराने लगा। फिर उसने डॉक्टर सलमान की आवाज सुनी जो कह रहा था, और तुम अपनी आदतों से बाज नहीं आओगे। मैं मजबूर हूँ डॉक्टर, नफसियाती तौर पर मेरी तफरी औरत के अलावा और कुछ नहीं। मुझे सब कुछ एक औरत में मिल जाता है और जब औरत नहीं मिलती तो मेरी रूह किसी शीरख्वार बच्चे की तरह बिलकती रहती है। तुम्हें शायद माँ बाप का प्यार नहीं मिला, डॉक्टर सलमान बोला। हाँ, जब मैं 1 साल का था मेरी माँ मर गई थी। तो वो तुम्हारा कोई रकीब था? हाँ डॉक्टर, ये मेरा निजी मामला है, मैं उससे समझ लूंगा। ठीक है, डॉक्टर सलमान ने कहा, तंजीम से इसका कोई ताल्लुक नहीं, लेकिन मैं जाती तौर पर तुम्हारी मदद करने के लिए तैयार हूँ। शुक्रिया, मुझे आपसे यही तवक्को थी, लेकिन मैं खुद ही निबट लूंगा। मेरे लिए बायस शर्म है कि मैं इस छोटे से मामले के लिए आपसे मदद तलब करूं। बस मैं धोखे में मार लिया गया। वो कई थे। एक बार फिर फरीदी के होंठों पर मुस्कुराहट फैल गई। मुझे दरअसल इसलिए तश्वीश थी कि इस वक्त वो खूनखार भेड़िया हमारी नजर में नहीं है और कोई नहीं जानता कि वो कब क्या कर बैठे, डॉक्टर सलमान ने कहा। खूनखार भेड़िया मैं नहीं समझा फरीदी, डॉक्टर सलमान ने कहा, और थोड़ी देर के लिए सन्नाटा छा गया। ठीक उसी वक्त फरीदी ने फैसला किया कि अब हम इसे दूर ही रहेगा, क्योंकि ऐसे हालात में इससे किसी किस्म का ताल्लुक रखना अकलमंदी से बईद होगा। एक तवील खामोशी के बाद डॉक्टर सलमान की आवाज फिर सुनाई दी। वो अब जख्मों के बारे में पूछगछ कर रहा था। फरीदी चुपचाप वहीं जमा रहा, लेकिन अब वो सोच रहा था कि यहाँ वक्त बर्बाद करना फजूल है, क्योंकि इनकी गुफ्तगु ज्यादातर रस्मी थी। फरीदी समझा था शायद अब वो तंजीम के मुतालिक भी कुछ गुफ्तगु करेंगे, मगर शायद वो इस मसले पर बहुत ज्यादा मोहतात थे। बहरहाल फरीदी इस वक्त तक वहीं रहा जब तक कि डॉक्टर सलमान रुखसत नहीं हो गया। वहां से निकलकर फरीदी फिर टैक्सी की तरफ वापस आया और ड्राइवर से रियाल्टो की तरफ चलने को कहकर पिछली नशिस्त की पुशकार से टिक गया। इसकी आंखें बंद थी लेकिन जहन जाग रहा था। वो सरदार शिकवा के मुतालिक सोचने लगा। इसके बारे में भी इससे अंदाजे की गलती नहीं सरजद हुई थी। सरदार शिकवा ने इसका नाम नहीं लिया था, वो ऐसा कर ही नहीं सकता था। डॉक्टर सलमान उसे जिंदा ना छोड़ता। वो ये सोचता कि फरीदी ने उसे सिर्फ दर्द को भी करके छोड़ दिया, अगर इससे इस पर शुबा था तो बाज़ाब्ता कार्रवाई क्यों नहीं की। सोचते सोचते वो इसी नतीजे पर पहुंचता कि फरीदी ने सरदार शिकवा पर तशद्दुद करके इससे कुछ उगलवा लिया है और फिर मजीद कार्रवाई की जरूरत न समझकर उसे जख्मी हालत में छोड़ गया। गालबन सरदार शिकवा ने भी यही सोचा होगा, इसीलिए इसने किसी ख्याली रकाबत का किस्सा छेड़ दिया था। बहरहाल अब तक जो कुछ भी हुआ था फरीदी के हक में बेहतर ही हुआ था। रियाल्टो पहुंचकर इसने टैक्सी ड्राइवर को 10 का एक और नोट दिया, टैक्सी चली गई। फरीदी रियाल्टो की कंपाउंड में दाखिल हुआ। ये कटलवाला का सबसे अच्छा होटल था। फरीदी ने यहाँ रात का खाना खाया और वापसी का इरादा कर ही रहा था कि उसकी नजर डॉक्टर सलमान पर पड़ी। शायद वो पीने के लिए यहाँ रुक गया था, लेकिन अब्दुल कशक का मैनेजर इसके साथ नहीं था। फरीदी ने महसूस किया कि डॉक्टर सलमान बेतहाशा पीता है, इसने उठने का इरादा तर्क कर दिया था। वैसे इसका ख्याल था कि रियाल्टो के वेटरों के लिए डॉक्टर सलमान की शख्सियत नई नहीं है, क्योंकि इसके करीब से गुजरते वक्त नहायत अदब से सलाम करते थे। फरीदी सिगार सुलगा कर करबो जवार की मेजों का जायजा लेने लगा। अंदाजा ऐसा था जैसे लड़कियों को घूर रहा हो। वो सोच रहा था कि क्यों ना इन लोगों में सरासेमगी ही फैलाई जाए। डॉक्टर सलमान जल्द उठता मालूम नहीं होता था, क्योंकि इसने काफी मकदार में शराब तलब की थी और अब इसकी मेज पर पेशावर किस्म की की दो लड़कियां भी पहुंच गई थीं। अंदाज से यही मालूम होता था कि वो होटल में टेबल पार्टनर बनने वाली लड़कियां हैं। वैसे हो सकता था कि वो भी तंजीम के मुतालिक रही हों। फरीदी बिल अदा करके बाहर आया, चंद लम्हे कंपाउंड में खड़ा कुछ सोचता रहा, फिर डॉक्टर सलमान की कार के करीब आकर इसके डैशबोर्ड को टटोलने लगा। डॉक्टर ने शायद खिड़कियों को मुकफल करने की जरूरत नहीं समझी थी। फरीदी ने नहायत इत्मीनान से स्टीयरिंग के सामने बैठकर इंजन स्टार्ट कर दिया। दूसरे ही लम्हे में कार कंपाउंड से बाहर निकल रही थी। कुछ देर बाद वो रामगढ़ वाली सड़क पर मोड़ दी गई। रात आधी गुजर चुकी थी। कार फलक बोस पहाड़ों के दामन में दौड़ती रही। रामगढ़ पहुंचकर फरीदी ने दफ्तर रवाबत आमा का रुख किया। यह एक बड़ी इमारत में वाकई था। इमारत के तीन कमरे इदारे के स्टाफ के लिए वक्फ थे और बकिया हिस्से में डॉक्टर सलमान खुद रहता था। फरीदी ने कार फाटक के सामने रोक दी। फाटक बंद था और कंपाउंड में भी रोशनी नहीं नजर आ रही थी। इसका यह मतलब था कि डॉक्टर सलमान अमूमन रातें घर से बाहर गुजारता है। कार रोककर वो फाटक पर आया और चंद लम्हे ठहर कर अंदाजा करता रहा कि अंदर कोई चौकीदार तो मौजूद नहीं है, लेकिन अंदर से किसी किस्म की आवाज नहीं आई। फरीदी कार पुश्त पर ले आया, डक्के को उठाने की कोशिश की मगर वो मकफल था। इसने जेब से एक बारीक सा औजार निकाला, फिर डक्के का कफल खोलने में एक मिनट से ज्यादा वक्त भी नहीं सरफ हुआ। इसने टार्च की रोशनी अंदर डाली। यहाँ भी इसका अंदाजा सही साबित हुआ, वहाँ पेट्रोल के कई टिन मौजूद थे। फरीदी ने उन्हें निकालकर कार पर उंडेलना शुरू कर दिया। दो या तीन मिनट बाद वो कार से 8 या 10 गज के फासले पर खड़ा था और कार से यहाँ तक बहते हुए पेट्रोल की एक लकीर इसके पैरों के करीब पहुँची ही थी कि इसने दिया सलाई खींचकर इस पर फेंक दी और खुद पूरी कुवत से दूसरी तरफ दौड़ने लगा। जब तक वो ढाल से नीचे नहीं उतर आया, उसे बराबर रोशनी दिखाई देती रही। तकरीबन 4 फरलांग तक दौड़ने के बाद वो रुक गया, दस्ताने उतार कर जेब में रखे और फिर आहिस्ता आहिस्ता चलने लगा। अब वो अपनी क्यामगाह की तरफ वापस जा रहा था। इसने आज ही अपने क्याम का इंतजाम भी कर लिया था। चंद ही घंटों में कुछ दोस्त भी बनाए थे, लेकिन ये क्यामगाह भी खतरनाक थी और दोस्त भी अच्छे आदमी नहीं थे। रामगढ़ के छठे हुए बदमाश और क्यामगाह भी अफजल खान की सराय। सराय ऐसी जगह वाकई थी जहाँ से बुरी पहाड़ियों का सिलसिला शुरू हो जाता था और बुरी पहाड़ियों को पुलिस की इस्तेलाह में मुजरिमों की आगोश मादर कहा जाता था। रामगढ़ के मफरूर मुलजिम हमेशा उन्हीं पहाड़ियों का रुख करते और पुलिस के लिए उन्हें दोबारा ढूंढ निकालना जुए शीर लाने से कम नहीं होता था। फरीदी ने पहले रियाल्टो में काम करने का इरादा किया था, लेकिन सरदार शिकवा से निपटने के बाद इसने सोचा कि कोई गैर मारूफ और घटिया सी जगह ज्यादा मुनासिब रहेगी। अफजल खान की सराय गैर मारूफ तो नहीं थी, लेकिन इसके मतलब ये नहीं सोचा जा सकता था कि वहाँ फरीदी जैसा आदमी भी क्याम कर सकेगा। सराय पहुंचकर वो अपनी कोठरी में चला गया। न इसे यहाँ की गंदगी की परवाह थी और न घुटन की। वो अपने घर पर एक इंतहाई नफासत पसंद आदमी नजर आता था, लेकिन यहाँ इसे देखने वाले ये नहीं कह सकते थे कि वो निचले ही तबके का एक फर्द नहीं है। वैसे इसके उम्दा सिले हुए सूट के मुतालिक इनका यही ख्याल था कि वो अंधेरी रात की किसी मुहिम में हाथ आया होगा। वो इसके मुतालिक चेम मैगोया करते, लेकिन किसी में इतनी हिम्मत ना थी कि इससे कुछ पूछता। इनमें कुछ ऐसे भी थे जो इसे सरागरसान समझते थे। इनका ख्याल था कि वो इनकी टोह में आया है, लेकिन फिर सोचते कि अगर ये बात होती तो इतना अच्छा सूट पहनकर इस सड़ी सी सराय में क्याम ना करता, बल्कि ऐसे फटे हालों यहाँ आता कि उन्हें इस पर शुभ भी ना हो सकता। फरीदी ने एक गोशे में पड़ा हुआ कंबल उठाया और उसे जमीन पर बिछाकर थोड़ी देर तक बैठा रहा, फिर एक सिगार सुलगाकर लेट गया। इसके चेहरे पर गहरे सुकून के आसार थे, बिल्कुल वैसे ही जैसे इसकी अपनी खाबगाह में नफीस तरीन बिस्तर पर आराम करते वक्त हुआ करते थे। ये फरीदी था अपने वक्त का पुरस्कार तरीन आदमी, जिसकी जिंदगी के हजारों पहलू अब भी पर्दा राज में थे। शायद कैप्टन हमीद भी इनसे नावाकिफ था। सिर्फ एक ही हैरत अंगेज दरियाफ्त इसके हैरान रह जाने के लिए काफी थी और वही अब तक इसकी समझ में नहीं आ सकी थी। ये थी फरीदी की ब्लैक फोर्स। वो नहीं जानता था कि इसमें कितने आदमी हैं और ये किस किस्म की तंजीम है। वो लोग फरीदी के लिए मुफ्त काम करते हैं या उन्हें इसका मुआवजा मिलता है? मुआवजा मिलता है तो कहाँ से? क्या इसका बार फरीदी की अपनी जेब पर है? मगर ये बात करीने के कयास नहीं थी, क्योंकि फरीदी के बयान से इसने अंदाजा लगाया था कि ब्लैक फोर्स में लातादाद आदमी है। फरीदी लैंप की रोशनी कम करने के लिए उठाई था कि किसी ने दरवाजा खटखटाया। कौन है? खोलो यार, तुम भी बस, बाहर से आवाज आई। फरीदी ने दरवाजा खोल दिया। बाहर एक बेहंगम सा आदमी खड़ा दांत निकाले इसे घूर रहा था। मैंने कहा, क्या कुछ चाल फेर का भी शौक है? इसने हथेली पर हथेली रगड़ते हुए कहा। हाँ आ है, क्यों नहीं? फरीदी भी इसी अंदाज में हंसकर बोला, मगर मैं हमेशा लंबा खेल खेलता हूँ। ओहो, कितना लंबा? जितना भी लंबा हो सके तो आओ, वो आदमी हाथ झटककर बोला। फरीदी ने बाहर निकलकर दरवाजा मकफल किया और उसके साथ चलने लगा। इसने अभी तक कपड़े नहीं उतारे थे। वो एक बोसीदा सा दलान में आए जहां एक बड़ा सा लैंप रोशन था और जमीन पर पड़ी हुई दरी पर 4 आदमी बैठे थे। दरमियान में ताश के पत्ते बिखरे हुए थे। इनमें से 3 को फरीदी पहचानता था, वो यही सराय ही में रहते थे। चौथा अजनबी था, शायद वो इसे कहीं बाहर से फांस कर लाए थे। आदमी मालदार मालूम होता था, लेकिन सूरत से शरीफ या सीधा सादा नहीं मालूम होता था। इसकी आंखों से मकारी بکتی تھی. ان لوگوں نے فریدی کا استقبال بڑی گرم جوشی سے کیا. کھیل شروع ہو گیا اور ان میلے کے چلے خستہ حال بدماشوں کی جب سے سوسوں کے نوٹ نکلے. اچانک تھوڑی دیر بعد فریدی نے اپنے پتے رکھ دیے اور داؤں پر پڑے ہوئے نوٹوں میں ایک اٹھا کر لیمپ کی روشنی میں دیکھنے لگا. یہ نوٹ اسی اجنبی کے جیب سے نکلا تھا. دوسرے لوگ بھی اس کی طرف متوجہ ہو گئے تھے اور اجنبی کے انداز سے ایسا معلوم ہو رہا تھا جیسے وہ ہر قسم کے حالات کا سامنا کرنے کے لیے خود کو تیار کر رہا ہو. کیوں بے دفتن فریدی اسے گھرتا ہوا بولا استادوں سے. استادی کیا مطلب؟ وہ پیچھے کھسکنے لگا. ہمیں لوٹنے آئے ہو؟ جیلی نوٹ بکواس ہے. فریدی نے الٹا ہاتھ اس کے منہ پر رسید کر دیا. بکیا چار حیرت سے منہ کھولے انہیں دیکھ رہے تھے. مار کھا کر اس آدمی نے چھرا نکال لیا اور پیچھے ہٹتے ہٹتے دیوار سے جا لگا. اگر کوئی میرے قریب آیا تو وہ بری طرح ہانپ رہا تھا. مار ڈالو سالے کو، چاروں بیک وقت چیخے. ٹھہرو، فریدی ہاتھ اٹھا کر بولا، اس کے پاس لمبی رقم معلوم ہوتی ہے مگر سب جیلی. تم لوگ چپ چاپ بیٹھے رہو، میں دیکھتا ہوں. فریدی آہستہ آہستہ خونخوار اجنبی کی طرف بڑھنے لگا. آؤ آؤ، تمہاری موت ادھر لا رہی ہے، اس نے کہا. فریدی اس سے ایک گز کے فاصلے پر رک گیا. اچانک اجنبی نے اس پر جز لگائی لیکن اس کا چاقو والا ہاتھ دوسرے ہی لمحے میں فریدی کی آنی گرفت میں تھا اور پھر وہ فریدی کی کمر سے لگتا ہوا کسی شہتیر کی طرح چاروخانے فرش پر گرا. چاقو اس کے ہاتھ سے نکل کر دور جا گرا تھا اور اب پھر اس میں اتنی سخت کہاں رہ گئی تھی کہ فریدی کا گھٹنا اپنے سینے پر سے ہٹا سکتا. بڑے جیالے ہو، فریدی اس کے گال پر تھپڑ مارتا ہوا بولا. چاروں بےتحاشا ہنس رہے تھے. فریدی نے دوسرا تھپڑ مارتے ہوئے اسے سیدھا کھڑا کر دیا. اگر تم نے ذرا بھی ہاتھ پیر ہلائے تو اپنے پیروں سے چل کر یہاں سے نہیں جا سکو گے. ہم غریبوں کو لوٹنے آئے تھے، ہماری ہار اور جیت دونوں ہی افسوسناک ہوتی. پھر اس نے ان چاروں سے کہا، ارے یارو کیا دیکھتے ہو، اس کی تلاشی لو. یہ کام بڑے سکون کے ساتھ ہو گیا. اس کی جیبوں سے 30,000 کے جیلی نوٹ برآمد ہوئے. کچھ اچھی کرنسی بھی تھی لیکن اس کی تعداد 250 سے آگے نہیں بڑھی اور جسے فریدی نے اسی وقت ان چاروں آدمیوں میں تقسیم کر دیا. اب بتاؤ، فریدی پھر اس کے چہرے پر ہاتھ مارتے ہوئے بولا، یہ نوٹ تمہیں کہاں سے ملے تھے؟ اس نے جواب نہیں دیا، اس طرح چپ ساد لی تھی جیسے گونگا ہو. فریدی نے جلدی محسوس کر لیا کہ بکیا چاروں اب اسے شبہ کی نظر سے دیکھنے لگے ہیں. دفتن وہ ان کی طرف مڑ کر بولا، کمائی کے لیے یہ بہترین موقع ہے، اسے کہیں بند کر دینا چاہیے. کیا کرو گے؟ پہلے اسے کہیں بند تو کر دیں پھر بتائیں گے. تم ایسا نہیں کر سکتے، اجنبی نے حزیلے لہجے میں کہا. کمائی کیا کرو گے؟ ہم کر لیں گے بیٹا، تم اپنی چونچ بند رکھو، فریدی نے ایک بددسا کہکا لگایا. اتنے میں سرائے والی گل گپاڑا مچاتی ہوئی وہاں آ گئی. کیا شور مچا رکھا ہے تم لوگوں نے؟ ارے جاؤ، کچھ نہیں، ہم لوگ بگڑی بنا رہے ہیں، یہ لو. فریدی اسے 10-10 کے 3 نوٹ دیتا ہوا بولا، چپ چاپ جا کر سو جاؤ. ابھی کیسے سو جاؤں، کئی حرامیوں لاخیروں نے ابھی کھانا نہیں کھایا. اچھا بس اب جاؤ، فریدی برا سمو بنا کر حاجر ٹکتا ہوا بولا، یہ لوگ مجھے مار ڈالیں گے. دفتن اجنبی نے چیخ کر کہا، تو تم یہاں آئے کیوں ہو، حرام کے جنوں؟ اس نے لاپرواہی سے کہا اور مٹکتی ہوئی چلی گئی. پھر ان لوگوں نے اپنا کام شروع کر دیا. اجنبی کو دھکیل کر ایک کمرے میں بند کر دیا گیا. اس کے ہاتھ پیر باندھ دیے گئے تھے اور منہ میں کپڑا ٹھونس دیا گیا تھا تاکہ وہ شور نہ مچا سکے. پھر وہ چاروں فریدی کے بولنے کا انتظار کرنے لگے. سنو دوستو، فریدی مسکرا کر بولا، ایسے مواقع روز روز ہاتھ نہیں آتے. اگر ہم نے ان لوگوں کو جکڑ لیا تو مالا مال ہو جائیں گے. ہمیشہ لمبے ہاتھ مارنے کی فکر میں رہا کرو. بات بھی تو بتا یار میرے، ایک نے اکتائے ہوئے لہجے میں کہا. ہمیں ان لوگوں کا پتہ لگانا پڑے گا جو نقلی نوٹ بناتے ہیں. تب پھر تم ہمیں پولیس میں بھرتی کرا دو، دوسرے نے کہکا لگا. تم سمجھتے نہیں، ہم پولیس کو اس کی ہوا بھی نہ لگنے دیں گے، خود کمائی کریں گے. کیا سمجھے؟ کچھ نہیں سمجھے یار، پھر کوشش کرو، ایک نے تنزیہ لہجے میں کہا. ہم تمہیں اچھی طرح سمجھتے ہیں، تم جاسوس ہو اور اب یہاں سے بچ کر نہیں جا سکتے. وہ فخریہ انداز میں سینہ تانے فریدی کے سامنے کھڑا تھا اور اس کے بقیہ 3 ساتھیوں نے اپنی دانش میں فرار کی ساری راہیں مسدود کر دی تھیں. تم لوگ پاگل ہو گئے، فریدی مسکرا کر بولا. اگر میں جانا چاہوں تو تمہارے فرشتے بھی نہ روک سکیں گے، ہماری دوستی بالکل نہیں ہے. اگر تم لوگ میرے ہاتھوں زخمی ہوئے تو مجھے ہمیشہ افسوس رہے گا. سامنے کھڑے آدمی نے فریدی پر ہاتھ چھوڑ دیا لیکن وہ اسی کے ایک ساتھی کے سر پر پڑا. فریدی ان کے نرگے سے دور کھڑا مسکرا رہا تھا. ایک بار پھر اس نے کہا، وہم میں نہ پڑو، اب بھی میرا دل تمہاری طرف سے برا نہیں ہوا. ویسے تم مجھے کبھی نہ پا سکو گے، میں تم جیسے 40 آدمیوں کو اسی طرح جھکاتا ہوا بھوری پہاڑوں تک پہنچ جاؤں گا. وہ چاروں بے حس و حرکت کھڑے رہے. فریدی پھر بولا، میں کوشش کرتا ہوں کہ قتل سے بچ سکوں مگر میری تقدیر میں یہ محسوس کر رہا ہوں کہ تم لوگ مجھے اس پر مجبور کر دو گے اور مجھے زندگی بھر کوفت رہے گی کہ میں نے کسی کو دوست کہہ کر قتل کر دیا. اس نے جیب سے چاقو نکال کر کھولا، کرکراہٹ کی آواز سناٹے میں گونج کر رہ گئی. پھر اس نے کہا، تم لوگ بھی اپنے چاقو نکالو، میں تمہیں ایک شاندار کھیل دکھاؤں گا. نہیں دوست، لمبے آدمی نے آہستہ سے کہا، چاقو رکھ لو، ہم غلطی پر تھے. फरीदी चाकू का फल चूमकर इसे बंद करता हुआ बोला, खुदा का शुक्र है, खुदा का शुक्र है, चारों ने भयक वक्त हो आया। फिर एक एक करके वो चारों इससे भुगलगीर हुए। अब फिर हमें मामले की बात करनी चाहिए, फरीदी ने दरी पर बैठते हुए कहा। मैंने हमेशा लंबे हाथ मारे हैं, बहुत ऊंचे किस्म के मामलात में शरीक रहा हूं। मैं जानता हूं कि ये आदमी उन लोगों के लिए सिर्फ काम करता होगा जो जेली नोट बनाते हैं।
इसी के साथ नॉवल तीसरा शोला का पार्ट नंबर एक अपने अख्ताम को पहुंचा।